आउनुहोस् हामी प्रार्थना गरौं। प्रभु अब हामी विश्वास गर्दछौं, हामी परमेश्वरको पुत्रमा विश्वास गर्दछौं र यसद्वारा हामी अनन्त जीवन उहाँद्वारा स्वीकार गर्दछौं। अब हामी फेरि पनि भेला भएका छौं यस दिउँसोको समयमा या यो साँझमा अर्को सेवाको निम्ति, सन्देशको निम्ति तपाईँमा भरोसा राखी र आज राति तपाईँले के भन्नुहुन्छ त्यसको निम्ति आउँदछौ। हामी तपाईँमा विश्वास गर्दछौ प्रभु र हामी तपाईँमा प्रतीक्षा गर्दछौ र तपाईँले भन्नुहुन्छ तिनीहरू जसले परमप्रभुमा प्रतीक्षा गर्दछन् तिनीहरूको बल फेरि पनि नयाँ पारिनेछ, तिनीहरू चिलझै माथि माथि उड्नेछन्। र हामी प्रार्थना गर्दछौ परमेश्वर कि जसै हामी तपाईँमा पर्खदछौ तपाईँ हामीलाई ती माथि माथि उड्ने शक्ति आजको रात प्रदान गर्नुहुनेछ। हामी तपाईँलाई यी मानिसहरूको निम्ति र तिनीहरू तपाईँको लागि के अर्थ राख्दछन् र मेरो निम्ति के अर्थ राख्दछ त्यसको निम्ति धन्यवाद दिदछु। त्यसको निम्ति म तपाईँलाई धन्यवाद दिदछु पिता, तिनीहरू तपाईँको गहनाहरू हुन् र म प्रार्थना गर्दछु परमेश्वर आजको यो रातमा कि तिनीहरूको आवश्यक अनुसार तपाईँ तिनीहरूमा प्रकट हुनुहुनेछ। यदि यहाँ बिरामी छन् भने तिनीहरू निको पारिएको होस्, यदि त्यहाँ कसैमा शंका छ भने त्यसलाई निकालिदिनुहोस् प्रभु र मात्र तपाईँको उपस्थिति र आशिष दिनुहोस्, किनभने हामीहरूलाई त्यो चाहिन्छ प्रभु। तपाईँ नै हाम्रो सर्व पर्याप्त हुनुहुन्छ र तपाईँ बिना हामी केही पनि गर्न सक्दैनौ। हामी प्रार्थना गर्दछौ कि तपाईँले गर्नुभएको प्रत्येक कुराको लागि हाम्रो धन्यवाद तपाईँ प्राप्त गर्नुहुनेछ। येशु ख्रिस्टको नाममा हामी तपाईँको आशिषको लागि तत्पर छौ। आमेन। तपाईँहरू बस्न सक्नुहुन्छ। र ठिक छ, आज आइतबारको रात गएको आइतबारको रात भन्दा थोरै शीतल छ। हामी दाजुभाइहरूको निम्ति आभारी छौ जो यस कुरालाई ल्याउनलाई विश्वास योग्य भए काम गर्नुभयो। मैले दुई या तीन जनालाई चिन्दछु, भाइ माइक इगान जसलाई म त्यहाँ पछाडितिर देख्दैछु, र म भाइ माइक र सोतमन भाइ म विश्वास गर्दछु, रोए रोबर्सन र भाइ उड र तिनीहरू सबैको यहाँ तल पसिना बग्दै थियो, यसलाई भित्र ल्याउने कोसिस गर्दै हुनुहुन्थ्यो ताकि हामीले यो सन्देश पाउन सकौं अहिले या आज। त्यसैले हामी आभारी छौ। अब अर्को आइतबार बिहान प्रभुको इच्छा भए म बिरामी प्रार्थनाको निम्ति चंगाई सेवा गर्न चाहन्छु र हामी त्यसलाई चंगाई सेवा तोक्दछौ यदि प्रभुको इच्छा भए। मैले ध्यान दिएको थिएँ आज बिहानमा त्यहाँ रुमालहरूको गुच्छा छ, मैले तिनीहरूको निम्ति प्रार्थना गरिदिए र म तपाईँहरू प्रार्थना र भजन गाउँदै गर्दा मैले रुमालहरूको लागि प्रार्थना गरिदिएको थिएँ र त्यसपछि त्यहाँ अझ धेरै छ यहाँ आज राति। त्यसैले हामी विश्वास गर्छौ कि परमेश्वरले बिरामीहरूलाई निको पार्नुभएको छ, त्यसकारण हाम्रो माझमा धेरै चंगाई गवाईहरू छन् र सारा संसारभरि छन् र यसको निम्ति हामी आभारी छौ। र मलाई लाग्छ अर्को आइतबार म धेरै समयको लागि टाढा हुनुपर्नेछ र हामी मात्र शिक्षा र सन्देशलाई यति धेरै समय दिइरहेका छौं कि मैले सोचे बिरामीहरूको निम्ति प्रार्थनाको लागि हामीसँग चंगाईको सेवा भइदिए राम्रो हुनेछ र हामी भरोसा राख्दछौ कि परमेश्वरले हामीलाई महान समय दिनुहुनेछ। अब आज राति तपाईँहरू धेरैजनालाई धेरै माइल दूरीबाट गाडी चलाउनु पर्छ, त्यसैले आज ब्लूबोर क्याफेटेरियामा मैले केही समूहसँग कुरा गर्दै थिएँ जहाँ मैले रातको खाना खाँदै थिएँ। धेरै राम्रा मानिसहरूसँग मैले तिनीहरूसँग हात मिलाए र तिनीहरूसँग कुरा गरे। यी मानिसहरू जसलाई मैले पहिले कहिल्यै भेटेको थिइनँ तिनीहरू यहाँ मण्डलीमा आउँदछन् र म ती मित्रहरूको निम्ति आभारी छु र म तपाईँहरू प्रत्येकलाई धन्यवाद दिन चाहन्छु। ती मध्ये कतिजनासँग टिपेर ल्याएको ब्ल्याकबेरीहरू छन् र हाम्रो निम्ति ल्याउनु भएको छ र एकजनाले हाम्रो निम्ति एक बाल्टिन सिरप या गुड मोलासेस ल्याउनु भएको छ। म विश्वास गर्छु त्यही नै हो र मात्र कुराहरू हुन्, तपाईँलाई थाहा छैन त्यसले कति अर्थ राख्छ भनेर। र बिहानको समयमा म त्यहाँ आउँछु र घरबाट जाने गर्छु कहिले काहीँ त्यतातिर। अर्को बिहानमा त्यहाँ केही भाइ थिए जो वास्तवमै खराब थिए, कुनै लुगाहरू र अरू चिजहरू थिएन र मैले उनको निम्ति केही लुगा ल्याइदिएको उनले चाहन्थ्यो। मैले सुरु गरे र म त्यहाँ भएको एक बाल्टिनको ब्ल्याकबेरीहरूमा झण्डै ठोकिए। मैले भने के तिमीले यी ब्ल्याकबेरीहरू ल्याएका हो र उसले भन्यो होइन यसको विषयमा मलाई थाहा नै छैन, म यहाँ दिनको उज्यालो भन्दा अघि आएको थिएँ र यो त्यति बेला नै राखिएको थियो र त्यो मेरो असल भाइ रडेलले मेरो लागि ल्याउनु भएको थियो र त्यसैले ती कुराहरू साँच्चै नै म कदर गर्छु। केही क्षण अगाडि बिल्ली पौलले मलाई उल्लेख गर्दै थियो कि आज रात यस मण्डली मध्येबाट तिनीहरूले मेरो निम्ति भेटी उठाएका छन्। म तपाईँलाई त्यसको निम्ति धन्यवाद दिदछु, तपाईँहरूले त्यो गरेको म चाहन्न, म मात्र तपाईँहरूको प्रयासलाई कदर गर्दछु तर त्यो आवश्यक थिएन। र तर प्रभुले तपाईँलाई आशिष दिउन्। तपाईँलाई थाहा छ, तपाईँलाई थाहा छ, बाइबलले भनेको छ तिमीहरूले यी मेरा भाइहरू मध्ये सबैभन्दा सानामा एकजनालाई जे जति गर्यो। अब म तपाईँहरूमा यो सन्देश एकदम सिधा प्रकारले बोलिरहेको छु र म कोही मानिस यो धारणामा हुन सक्छ कि मलाई लाग्छ येशू यही बिहान या आज राति आउनुहुन्छ। अब म यो भन्दिनँ कि उहाँले गर्नुहुनेछ र फेरि पनि उहाँ अर्को हप्तासम्म नआउनु होला र या अर्को वर्षसम्म हुन सक्ला, त्यो अर्को दस वर्षसम्म हुन सक्ला, म जान्दिनँ उहाँ कहिले आउँदै हुनुहुन्छ। तर त्यहाँ एउटा कुरा छ मैले चाहेको, तपाईँको मनमा सधैँ राख्नुहोस्, तपाईँ प्रत्येक मिनट या घण्टामा तयार रहनुहोस्। बुझ्नुभयो कि यदि उहाँ आज आउनु भएन भने उहाँ भोलि यहाँ हुन सक्नुहुनेछ। त्यसैले मात्र तपाईँको मनमा राख्नुहोस् कि उहाँ आउँदै हुनुहुन्छ र म जान्दिनँ कुन समय मेरो लागि यस पृथ्वीमा अन्तिम घडी हुँदछ, न त हामी मध्ये कसैलाई थाहा छ र त्यहाँ हामीमा कोही पनि छैन जसलाई उहाँ कुन समयमा आउनुहुन्छ भन्ने थाहा छ। उहाँ आफैलाई समेत थाहा छैन। उहाँको वचन अनुसार उहाँले भन्नुभयो पितालाई मात्र थाहा छ उहाँ कहिले आउनुहुन्छ भने, पुत्र आफैलाई थाहा छैन उहाँ कहिले आउनुहुन्छ भने। त्यो तब हुनेछ जब परमेश्वरले उहाँलाई पठाउनुहुनेछ। तर हामी उहाँको आगमनलाई हेरिरहेका छौँ र यदि उहाँ मेरो पुस्तामा आउनु भएन भने उहाँ अर्कोमा आउन सक्नुहुन्छ, यदि उहाँ त्यसमा आउनु भएन भने उहाँ अर्कोमा आउनुहुनेछ। तर मेरो लागि म कुनै पनि समय बाँकी रहेको देख्दिन, म मात्र मेरो लागि त्यो कुनै पनि मिनट हुन सक्छ। अब त्यसको अर्थ यो होइन, त्यसको अर्थ यो होइन अब कि तपाईँले स्वर्गहरू परिवर्तन भएको र सबै देख्नुहुन्छ, त्यो आगमन होइन जुन मैले भन्दैछु। मैले ऱ्याप्चरको विषयमा बोल्दैछु। बुझ्नुभयो, उहाँले तीनवटा आगमनहरू बनाउनुहुन्छ। उहाँ तीनवटा पुत्रको नाउँमा आउनुहुन्छ, उहाँ त्रिएकमा आउनुहुन्छ, पिता पुत्र पवित्र आत्मा। बुझ्नुभयो, सबै एक ख्रिस्ट हो, उही परमेश्वर सबै समयमा। अब हामी जान्दछौ उहाँ तीनवटा अनुग्रहको कार्य ल्याउनुहुन्छ, न्यायकरण, पवित्रीकरण, पवित्र आत्माको बप्तिस्मा। परमेश्वरमा सबै कुरा तीनमा पूरा हुन्छ र त्यसैले उहाँ पहिले दुलहीलाई उद्धार दिन आउनुहुन्छ, उहाँ दोस्रो पटक ऱ्याप्चरको रूपमा आउनुहुन्छ, आफ्नो दुलहीलाई लिनलाई आउनुहुन्छ, उहाँ तेस्रो पटक उहाँको दुलहीसँग आउनुहुन्छ, राजा र रानी भई। त्यसपछि जब धेरै मानिसहरूले उहाँको आगमन अपेक्षा गरिरहेको हुन्छ, तर जब उहाँ यहाँ आउनुहुन्छ, अरूले सायदै तर जो तयार छन् तिनीहरूले उहाँ कहिले आउनुहुन्छ भनी जान्दछन्। त्यहाँ मात्र मानिसहरू अनुपस्थित हुनेछन्, तिनीहरूमा के भयो तिनीहरूले थाहा पाउने छैन, तिनीहरू पलमै उठाइ लगिनेछन् र तिनीहरू गायब भइजानेछन्। आँखाको एक निमेषमा परिवर्तन हुनेछ, त्यसैले केवल त्यसको लागि तयार हुनुहोस्। प्रेम गरिएको व्यक्तिलाई कुनै बिहान याद गर्नु भयानक हुनेछ, कसैले तिनीहरूलाई पत्ता लगाउने छैनन्। के त्यो जान्नु खराब कुरा हुँदैन र कि त्यो भूतकालमा भइसक्यो र तपाईँले त्यसलाई छुटाउनु भयो? त्यसैले परमेश्वरको अगाडि राख्नुहोस्। अब अर्को हप्ता प्रभुको इच्छा भए, अर्को सोमबार, यो सोमबारबाट अर्को हप्ता, यदि परमेश्वरको इच्छा भए म परिवारलाई एरिजोनामा फर्काएर लानेछु जहाँ तिनीहरू विद्यालय जान्छन्। त्यसपछि म फर्केर आउनेछु। अब म त्यहाँ बाहिर जाँदिन, म त्यहाँ बाहिर जानलाई मसँग कुनै सभाहरू छैन। एरिजोनामा म सायदै बसेको छु, म अरू कुनै ठाउँमा गएको छु। म मेरी श्रीमतीलाई त्यहाँ लानेछु। अर्को सोमबार म फर्केर फेरि यहाँ आउनेछु। म यहाँबाट ब्रिटिस कोलम्बिया जानेछु, म कोलोराडो फर्केर आउँछु। म फेरि एरिजोनामा लगभग क्रिसमसको नजिकको समयमा हुनेछु, केही मिनटको लागि मात्र हुनेछु, लामो समयसम्म पर्याप्त हुनेछ, दुई या तीन दिनसम्म हुन सक्छ, र यहाँ क्रिसमसको बिदा फर्केर आउनेछु। यदि प्रभुको इच्छा भए नयाँ वर्षको हप्ताभरि यहाँ सेवा हुनेछ। त्यसैले म धेरै नै यहाँ व्यवहारिक रूपले छु, म यहाँ दस गुणा बढी छु, किनकि हामीसँग कुनै मण्डली या सेवा छैन, त्यहाँ केही पनि छैन। त्यसैले एक तरिकामा मण्डलीको सेवा हुनेछ, त्यो एउटा खराब कुरा हो। त्यस विषयमा मसँग कुनै ठाउँ छैन आफ्नो छोरा छोरीलाई यो सन्देश सुन्न पठाउनलाई, जसरी तपाईँको बच्चाले यहाँ सुन्न पाउँछ, र त्यसैले हामीसँग त्यो एउटा समस्या छ। तर तिनीहरू सबै स्वस्थ छन्, सुखा गर्मी सुखा मौसम छ, तर सबै बच्चा स्वस्थ नै देख्छन्। म यो जान्नलाई त्यहाँ काफी समयसम्म बसेको छैन कि यदि यो स्वस्थ छ या छैन। म यो कदममा छु र मलाई लाग्छ म केवल एक यात्रीको रूपमा जन्मे। मेरो श्रीमतीले मलाई बोलाउँछिन्, मलाई थाहा छ उनी यहाँ छिन्, त्यसैले म यो मण्डली पछि भन्छु। तपाईँहरू सबै जान्नुहुन्छ त्यसलाई के भन्छ, स्नान्तरण बतास या अशान्त बतास या जे पनि तपाईँ जान्नुहुन्छ, स्नान्तरण बालुवा या अर्को शब्दमा म सधैँ कार्यवाही हुन्छु। र म विवाहित भएको 22 वर्ष भयो र म कहिलेकाहीँ म सोच्छु कि म घरमा अन्जान व्यक्ति हुँ किनकि मलाई बाहिर जानु पर्ने हुन्छ। तर त्यो समयलाई हेर्दैछु जब हामी कुनै दिन आफ्नै मातृभूमिमा बस्छौं। तर अहिले युद्ध चलिरहेको छ, त्यसैले आउनुहोस् प्रार्थनामा रहौं। नबिर्सनुहोस्। अर्को आइतबार बिहान प्रभुको इच्छा भए तपाईँहरूका रोगी र पीड़ितहरूलाई ल्याउनुहोस्। छिटो आउनुहोस्, आफ्नो स्थान लिनुहोस् र सम्भवतः त्यहाँ प्रार्थना गरिदिनको लागि समूह हुनेछ। हामीले प्रार्थनाको कार्डहरू बाँड्नु पर्दछ। यदि त्यहाँ प्रशस्त छैन भने हामी प्रार्थनाको कार्डहरू दिँदैनौँ। मात्र दुई या तीन दर्जन या अरू त्यस्तै लाइन बनाई काफी हुन्छ। तर हामी सम्भवतः प्रार्थनाको कार्डहरू नै बाँड्छौँ होला। त्यसैले सम्भवतः हामी यो लगातार हुने सेवा भन्दा एक घण्टा जति अगाडि गर्नेछौ। जुन तरिकामा हुन्छ जस्तो मलाई लाग्छ, त्यो आठ वा 8:30 हुनेछ। तिनीहरूले प्रार्थनाको कार्ड दिनेछन्, मण्डली खोल्नेछन् र अर्को आइतबार बिहान प्रार्थनाको कार्ड दिनेछन्। यहाँ आउने पक्का हुनुहोस्। आफ्नो प्रियहरूलाई ल्याउनुहोस्, तिनीहरूलाई त्यहाँ राख्नुहोस्। मण्डलीमा राम्रो र शीतल हुनेछ। यदि तिनीहरू बिमार छन् भने र हामी तिनीहरूको निम्ति प्रार्थना गर्नुको लागि हर प्रयास गर्नेछौ। फेरि पनि धन्यवाद छ प्रेम भेटीको निम्ति। र अब आज राति हामी परमेश्वरको केही वचनहरू पढ्न जाँदैछौ र उहाँको फेरि उपस्थितिको परिणामको निम्ति तयार हुनुहोस् जसले हामीलाई उहाँको वचन ल्याउँदछ। अब हामी जान्दछौ, हामी मूल पाठ पढ्न सक्छौ तर परमेश्वरले नै सन्दर्भ प्रकाश गर्नुपर्छ। बुझ्नुभयो? हामीले मूल पाठ लिन सक्छौ तर प्रसंग परमेश्वरले नै खोल्नुपर्छ। र तपाईँले यर्मियाको पुस्तक दोस्रो अध्याय पल्टाउँदै गर्दा म भन्न चाहन्छु कि म खुसी छु हामीसँग भाइ लिभेल सँगै रहँदा। प्रभुमा एक अमूल्य भाइ हुनुहुन्छ र म सम्झन्छु यहाँको भाइ, उहाँको नाम म सम्झन सकिरहेको छैन, भाइ विलार्ड क्रेस। र मैले अर्कान्सासबाट आउनुभएका भाइहरू देखे, भाइ जोन र अरू जो पोपलार ब्लफ वरपरबाट हुनुहुन्छ, र भाइ ब्लेयर र ओ भाइ ज्याक्सन, भाइ रडेल र अरू धेरै कि म मात्र सक्दिन। सबैको नाम बोलाउन पाए हुन्थ्यो तर म केवल सक्दिन। र तपाईँ बुझ्नुहुन्छ, भाइ बेन ब्रायन, मैले उहाँलाई यहाँ बसिरहनु भएको देखेको थिएँ। उहाँ सामान्यत मेरो कुनाको आमेन हुनुहुन्छ जब म सबैले बेनलाई उहाँको आवाजबाटै चिन्नुहुन्छ। हामी एक समय क्यालिफोर्नियामा बसेका थियौं। मैले माथि उपत्यकामा ब्याप्टिस्टका मानिसहरूलाई सन्देश प्रचार गर्दै थिए। तिनीहरूसँग एउटा ठूलो तम्बु थियो र थुप्रै प्रकारका भद्र ब्याप्टिस्टहरू थिए। मैले कहिल्यै कुनै ठाउँबाट आमेन सुन्न पाइन। तपाईँलाई थाहा छ, डराएका स्त्रीहरू मध्येमा कोहीले आफ्नो मुखबाट पेन्ट निकाल्नेछन्। र त्यसपछि पहिलो कुरा तपाईँहरूलाई थाहा छ, मैले त्यो जस्तो एउटा जोडी पाऊ मैले देखे र दुईटा ठूलो हातहरू र कालो कपाल त्यहाँ हल्लाउँदै थियो, आमेन भन्दै कराउँदै थियो। र मैले तल हेरे, मैले भने, बेन तिमी कहाँबाट आयो? उसले वास्तवमै आमेन पाउँदै थियो। मैले उनको श्रीमतीले उनलाई हेरेको देखे थोरै। ठिक उनले त्यो भएको थोरै कालो कपाल घुमाउँदैछ, तर त्यो ठिक छ। तपाईँ जान्नुहुन्छ, त्यो विषयमा चिन्तित नहुनुहोस्। मैले गरेको थिए धेरै समय अगाडि। त्यसैले अब प्रार्थना गर्न नभुल्नुहोस्। अब हाम्रो सेवाको इमान्दार पाटोपट्टि आउँदा याद राख्नुहोस्, यदि हामी यो वचन पढ्छौ भने तब परमेश्वरको आफ्नो वचनलाई आशिष दिनुहुन्छ। त्यो उहाँमा व्यर्थ भई फर्कने छैन, तर त्यसको उद्देश्य अनुसार यो पूरा हुनेछ। र मलाई थाहा छ, वचन पढ्दा म सधैँ ठिक रहन्छु। जब म वचन पढ्छु, परमेश्वरले आफ्नो वचनको कदर गर्नुहुँदछ। अब हामी उहाँको वचनको सम्मान स्वरूप हामी खडा हौ। यर्मिया दोस्रो अध्याय 12 र 13 पद, यर्मिया 2 को, हे आकाश मण्डल, यस कुरामा तिमीहरू चकित हो र ठूलो डरले थर थर काम, परमप्रभु भन्नुहुन्छ। मेरा प्रजाहरूले दुईटा पाप गरेका छन्, मलाई जिउदो पानीको मूललाई तिनीहरूले त्यागेका छन् र पानी नरहने फुटेका कुण्डहरू आफ्ना निम्ति खनेका छन्। आउनुहोस्, अब हामी हाम्रो शिर झुकाउ। प्रिय परमेश्वर, तपाईँको वचन पढिएको छ र हामी प्रार्थना गर्दछौ तपाईँले त्यो वचन कदर गर्नुहुन्छ र आज राति हामीलाई त्यो दृष्टान्त या समान्तर दिनुहोस्, जसै हामी ती गएका इजरायलका दिनहरूलाई उदाहरणको रूपमा हेर्छौ। जस्तो बाइबलले हामीलाई सिकाउँदछ कि हामीले देख्दछौ तपाईँले तिनीहरूलाई के गर्नुभयो जब तिनीहरूले वचन पालना गरे, देख्दछौ कि तपाईँले तिनीहरूलाई के गर्नुभयो जब तिनीहरूले तपाईँको वचन उल्लङ्घन गरे, र त्यसबाट हामीले के गर्नुपर्छ सिक्न सकौं। त्यसैले हामी प्रार्थना गर्छौं कि तपाईँ हामीसँग आज राति विशेष तरिकामा बोल्नुहुनेछ, ताकि यी दिनहरूमा आफैलाई कसरी सञ्चालन गर्ने भने हामीले जान्न सकौं। कि हामी यस बिहान जान्यौं कि हामी जीवित छौं। हामी माग्दछौं येशूको नाउँमा, आमेन। बस्न सक्नुहुन्छ। म आज यो शीर्षकमा बोल्न जाँदैछु, मात्र एक छोटो समयको लागि बोल्नेछु, फुटेका कुण्डहरू। इजरायलले दुईवटा महापाप गरेका छन्। परमेश्वरले भन्नुभयो तिनीहरूले जीवनको पानीको मूल जो हुनुहुन्छ उहाँबाट टाढा गएका छन् र आफ्नो निम्ति पिउनको लागि कुण्डहरू खनेका छन्। अब त्यो केही कुरा हो, यो मूल पाठ लिनुको कारण यो हो कि किनभने मैले बिहानमा भनेका कुराहरू हामी जिइरहेको समयको विषयमा र हामीले संघर्ष गरिरहेको कारणको विषयसँग यो समान्तरमा जाँदछ र हामी इजरायललाई उदाहरणको रूपमा हेर्दछौं कि परमेश्वर जो हुनुहुन्थ्यो उहाँ सधैँ त्यस्तै नै रहनु पर्दछ र त्यहाँ मात्र एउटा कुरा छ जुन परमेश्वरले जहिले कदर गर्नुहुन्छ, त्यो हो उहाँको मार्ग जुन उहाँले मानिसहरूको निम्ति दिलाउनुभयो। र जब तिनीहरू त्यो मार्गबाट बाहिर गए तब परमेश्वरको अपमान भयो र परमेश्वरको मानिसहरूलाई उहाँले भन्नुभएको कुराबाट टाढा गएकोले भोग्न लगाउनुभयो। त्यो जस्तो सुकै किन नहोस् उहाँले त्यसो गर्नुभयो। उहाँले तिनीहरूलाई व्यवस्था समेत दिनुभयो, नछो, नसमात, नचाख। त्यो गरेको पापको कारणले मात्र होइन तर उहाँले गर भन्नुभएको कुरालाई आज्ञा उल्लङ्घन गरेका हुनाले हो। र त्यहाँ कहिल्यै पनि व्यवस्थाको सजाय नभएकन व्यवस्था हुन सक्दैन, किनभने यदि त्यहाँ सजाय छैन भने तब व्यवस्था तबसम्म सक्रिय हुँदैन जबसम्म त्यहाँ दण्ड हुँदैन व्यवस्था। अब हामी पाउँछौ जे तिनीहरूले ती दिनमा गरेका थिए त्यो आज हामीले र मण्डलीका मानिसहरूले गरिरहेका सँग समान्तर देखिन्छ। अब हामी यहाँ अचम्मको कुरा देख्दछौ। यो कोही मानिसहरूलाई अचम्म लाग्न सक्छ जब उहाँले यो भन्नुभयो, तपाईँले तिनीहरूले आफ्नो निम्ति कुण्ड खनेका, फुटेका कुण्ड खनेका छन्। अब तपाईँ मध्ये कतिलाई कुण्ड के हो थाहा छैन होला, कतिजनालाई थाहा छ कुण्ड के हो भने? ठिक छ, लगभग सबैलाई थाहा छ। यदि तपाईँहरू कृषि क्षेत्रमा हुर्किनु भएको हो भने तपाईँलाई थाहा छ कुण्ड के हो भने। मलाई याद छ कि मैले एउटाबाट प्रशस्त किरा पिएको छु यो जान्नको लागि कि एक कुण्ड के हो। एक देशमा प्रचार गरिएको थियो जहाँ एक ब्रसको तिरमा जहाँ तपाईँसँग पानीको एउटा पानीको ठूलो खाल्डो जुन वर्षाको पानीले हुन्छ तपाईँ जान्नुहुन्छ र यो यस प्रकारले थोरै पुरानो भइसकेको छ र त्यसपछि किराहरू रातको समयमा भित्र आउँछ र त्यसैले मलाई थाहा छ कुण्डको पानी कस्तो हुन्छ भने। एक कुण्ड एउटा यस्तो ठाउँ हो, एउटा चिज जुन जमिनमा खाल्डो खनेको हुन्छ जुनले इनारको स्थान लिन्छ, जहाँ मानिस कहाँ कुवा हुँदैन त्यहाँ तिनीहरूले एक एक कुण्ड बनाउँछन्। अर्को शब्दमा भन्दा कुण्ड एउटा मान्छेले बनाएको ट्याङ्की हो या मानव निर्मित जमिनको कुवा हो जुन मान्छेले खन्छ पानी पिउनलाई अनि प्रयोग गर्नलाई। कोही कोहीले त्यसलाई पखाल्नको लागि पानी प्रयोग गर्छन्, कोहीले पिउनको लागि र हुन सक्छ धेरै प्रकारमा प्रयोग गर्छन्। सबै पानी जुन हामीले पाउँथ्यौं त्यो कुण्डमा हुन्थ्यो। एउटा पुरानो चिज हुने गर्थ्यो जसलाई तपाईँले चारैतिर चारैपट्टि पानी माथि ल्याउनलाई हावा हाल्नु पर्थ्यो। त्यसमा सानो बाल्टिन हुने गर्थ्यो जसलाई कुण्डबाट पानी निकाल्नलाई पम्प गर्नु पर्थ्यो। ठिक छ, हामी एउटा कुरा ध्यान दिन सक्छौ कि कुण्ड कुवा भन्दा फरक हुन्छ। अब एक कुण्ड रित्तो हुन सक्छ, कुण्ड आफै भरिन सक्दैन, यो भरोसा योग्य हुँदैन। तपाईँ कुण्डमाथि भर पर्न सक्नुहुन्न, यो गर्मी मौसममा या जाडो मौसममा पर्ने वर्षासँग निर्भर हुन्छ। जे पनि यो छ, सामान्यत जाडो मौसममा जब हिउँ पर्छ र पानी आउँछ यही पानी कुण्डमा जान्छ र यदि त्यसले त्यो पानी पाएन भने तब तपाईँसँग कुनै पानी हुँदैन, त्यही नै सबै सुकेर जान्छ र त्यो आफै पुनः भरिन सक्दैन र पुरानो कुण्डले आफैलाई पुनः भर्न सक्दैन, त्यसले आफूलाई आकाशबाट परेको पानीले मात्र भर्न सक्छ। र म तपाईँले कुण्डको विषयमा अर्को कुरा जानेको म चाहन्छु। सामान्यत तपाईँले पाउनुहुन्छ वा जस्तो तरिकामा त्यो हाम्रो स्थानमा छ, कुण्ड सामान्यत ढुकुटी घरको आकार भन्दा दुई गुणा ठूलो हुन्छ र तिनीहरूले प्राय ढुकुटीबाट कुण्डसम्म पानी पुर्याउँछन्। म सम्झन्छु त्यो पुरानो कुण्ड त्यहाँ जब हामीसँग जब नालीको पाइप त्यसद्वारा भाग्थ्यो जुन ढुकुटीबाट जान्थ्यो त्यो ढुकुटीबाट भनिन्छ। त्यसैले तब पानीलाई ढुकुटीको छतबाट ल्याउने गरिन्थ्यो, जहाँ सबै जनावरहरूलाई धनसारको सामुन्यको भागमा चारैतिर हिँडेर टेकेका हुन्छन् र सबै फोहोरहरू सुक्खा समयमा धनसारको माथिल्लो भागमा आएर बसेका हुन्छन् र पानी आउँछ र ती सबै छतदेखि नै पखालिन्छ, मान्छेले बनाएको धारामा आउँछ र मान्छेले बनाएको टोटीमा आउँछ, त्यसपछि मान्छेले बनाएको कुण्डमा आउँछ। र यदि तपाईँले लथालिङ्गोपन पाएन भने मलाई थाहा छैन तपाईँले के पाउनुभयो। जब तपाईँले कुण्ड पाउनुहुन्छ, हो श्रीमान, यो सबै मानव निर्मित हो र हुन सक्ने सम्मको फोहोर हुन्छ। तपाईँलाई थाहा छ, हामी भन्ने गर्थ्यौ हामीसँग एउटामा फिल्टर चिर्कुट हुने गर्थ्यो। के तपाईँलाई कहिल्यै थाहा छ त्यो के थियो भनेर? फिल्टर चिर्कुट राख्न पर्ने हुन्थ्यो, ती सबै किराहरू र अरू चिजहरू समात्न जुन ढुकुटीको माथिल्लो भागबाट आउँथ्यो र ती सबै चारैतिरको ठाउँमा र एक ठाउँबाट कुण्डको अर्को ठाउँमा खनाइन्थ्यो र ती सबै मैला र फोहोरहरू जे जति पनि समात्नलाई हामीले फिल्टर चिर्कुट प्रयोग गर्ने गर्थ्यौं। निश्चय नै त्यसले वास्तवमै फोहोर समात्न सक्दैनथ्यो, त्यसले मात्र ठूलो फोहोरहरू समाउँथ्यो जुन त्यसमा आएर झर्दथ्यो। किरा त्यसमा झर्दथ्यो होला, तर किराको रस चाहिँ पानीसँगै जाँदथ्यो। त्यसैले तपाईँलाई साँच्चै नै झमेला हुन्छ यदि तपाईँसँग पुरानो फोहोर कुण्डा छ भने। केही दिनसम्म तपाईँ त्यो पानीलाई त्यही रहिरहन दिनुहोस् र त्यो जमेर बस्छ। तपाईँ पानीलाई कुण्डमा नै रहिरहन दिनुहोस्, त्यो जम्छ र त्यो भ्यागुता र छेपाराहरू सर्पहरूले भरिन्छ र हामीले त्यसलाई हल्लिने पुच्छरहरू भन्थ्यौं। सानो मलाई थाहा छैन यदि त्यो परजीवी होइन, तिनीहरू एक मैले सक्दिन, मलाई थाहा छैन तपाईँहरू त्यसलाई के भन्नुहुन्छ, तर केही प्रकारको सानो कुराहरू पानीमा आउँछन्, त्यसलाई हल्लिने पुच्छरहरू भन्छौ। तपाईँ जान्नुहुन्छ त्यो के हो? कतिजनालाई थाहा छ जुन विषयमा मैले बोलिरहेको छु? ओ किन, पक्का तपाईँहरू देशमा बस्नुहुने सबैलाई थाहा छ। ती सबै जमेर दलदल भएर बस्छ र त्यसपछि ती दलदलको प्रेमीहरू त्यससँगै आउँछन्। त्यो मात्र यसकारणले आउँछ किनभने त्यो जमेको हुन्छ र त्यो जमेको कारणले त्यसले ती पशुहरूलाई तान्छ जसलाई जमेको कुराहरू मनपर्छ र त्यो पूर्ण रूपले एउटा महापाप जुन आज मण्डलीको जस्तो छ। मलाई लाग्छ कि छुट्याएका छौं ती मध्ये एउटा महापाप जुन आज मण्डलीले गरेको छ, जसरी इजरायलले ती दिनमा गरेका थिए, त्यसले उहाँलाई त्यागे, जिउदो पानीको मुहानलाई त्यागे र आफ्नो निम्ति मानव निर्मित कुण्डहरू बनाए र यो ती सबैको निम्ति एउटा वासस्थान भयो जसले त्यो प्रकारको पानीलाई प्रेम गर्छन्। छेपाराहरू, भ्यागुताहरू र सबै प्रकारका अशुद्ध किटाणुहरू त्यहाँ बस्छन् किनभने त्यो मानव निर्मित ट्याङ्की हो र यो ट्याङ्कीमा ती कुराहरू बस्दछन्। आजको नामधारी संगठित संस्थाहरूको एउटा सिद्ध उदाहरण हो। अब तपाईँ भन्नुहुन्छ, भाइ प्रणाम, किन तपाईँ यी मानिसहरूमा कडा प्रहार गर्नुहुन्छ? यहाँनिर प्रहार गरिनु पर्दछ, यसलाई यहाँनिर प्रहार गरिनु पर्दछ, त्यहाँबाट भाग्नुहोस् किनभने यसले अन्तमा पशुको छाप बनाउनेछ। याद गर्नुहोस्, त्यो सत्य हो, त्यो नै पशुको छाप हुनेछ। संगठित संस्थाले ठिक यतातिर डोर्याउँदछ, त्यो ठिक आफ्नो बाटोमा त्यहाँ छ जबरजस्तीमा शक्तिद्वारा। त्यो प्राचीन रोमन साम्राज्यमा हेर्नुहोस्, ठिक त्यसैले तिनीहरूलाई स्वधर्म त्यागको छापमा डोर्याएको थियो। तपाईँले पाउनुहुन्छ कि कुनै पनि मानिसले पशुको छाप नभइकन किन्न वा बेच्न पाउँदैन थिए, उसँग यो हुनु पर्थ्यो। त्यहाँ मात्र दुई स्तरको मानिसहरू संसारमा हुनेछन्, तिनीहरू जो परमेश्वरको छाप सहित छन् र तिनीहरू जो पशुको छाप सहित छन्, मात्र दुई स्तरका। त्यसैले तपाईँसँग एउटा हुनुपर्छ या त अर्को। त्यो स्वधर्म त्याग हुनेछ, एक धर्मको छाप, स्वधर्म त्याग धर्म हुनेछ र पशुको प्रतिरूपमा मूर्ति बन्न जाँदैछ। जस्तो हामी अध्ययन गर्छौं, हामीले पाउँछौ कि रोम सधैँ पशुको छाप थियो, छ र हुनेछ। साँचो रूपमा यही हो र अरू केही पाउनको लागि रोम बाहेक कुनै बाटो छैन। र रोमले के गर्यो? प्यागन रोमदेखि पपल रोममा परिणत भए र एक प्रणाली संस्थागत बनाए, एक सार्वभौमिक प्रणाली जसले सबैलाई त्यही एउटा धर्ममा बाध्य बनाए या त मारिदिन्थे। र एउटा अचम्मको कुरा हो कि यो संयुक्त राज्य दृश्यमा देखा पर्यो र यो एउटा थुमा जस्तो हो र थुमाको दुईटा सानो सिंह छन्, नागरिक र इसाईवादी अधिकारीहरू। र त्यसको केही समयपछि जब त्यो थुमा थियो, हामी पाउँछौ कि त्यसपछि त्यसले अजिङ्गर जसरी बोल्यो र अजिङ्गरसँग पहिले भएको सबै शक्ति त्यसले अभ्यास गर्यो। र बाइबलले हामीलाई भन्छ कि तिनीहरूले यसो भने, आऊ हामी पशुको मूर्ति बनाऊ एउटा मूर्ति यस्तो हो जुन केहीको रूपमा हुन्छ र ठिक अहिले हामी त्यो देख्न सक्छौं। त्यसको स्वधर्म त्यागको अवस्थामा मण्डलीहरूले विश्व मण्डली परिषद बनाएका छन् जुन रोमको शक्तिको प्रतिरूप हो र मानिसहरूमा त्यही कुरा गर्न बाध्य बनाउँछ जुन पागन रोमले गरेको थियो या पपल रोमले गरेको थियो। त्यसैले त्यहाँ अरू कुनै बाटो छैन, अरू कुनै कुरा छैन, तर त्यो सत्य हो र त्यही कारणले मेरो युगमा मेरो समयमा प्रहार गर्दैछु किनभने यही नै प्रहार गरिनुपर्नेछ। भित्र आऊ भन्ने बोलावटबाट हे मेरा मानिस हो त्यसबाट निस्केर आऊ ताकि तिमीहरू त्यसका पापहरूमा भागीदार नहो। अब म यी फोहोर घृणित कुण्डहरू जस्तै छु। उहाँ जीवनको मुहान हुनुहुन्छ, उहाँ जीवित पानी हुनुहुन्छ र मानिसले त्यसलाई त्यागे र आफ्नो निम्ति कुण्डहरू बनाए जसले मात्र ती घृणित कुराहरू समाउँछ। त्यो मात्र कुराहरू हुन् जुन त्यसले समात्न सक्छ र त्यही नै संगठनवादीले गर्छन्। त्यसले जे पनि आउँछ त्यसलाई समात्छ र त्यसमा सामेल हुन चाहन्छ। तिनीहरू सबै कुरा भित्र्याउन इच्छुक हुन्छन्। यदि त्यसमा केही पैसा या कुनै निश्चित तरिकामा लुगा पहिरिन पाउँछन् भने तिनीहरू को हुन्, तिनीहरू कहाँबाट आए, तिनीहरूलाई त्यसको वास्ता छैन। तिनीहरूले जसरी हुन्छ त्यो लिन्छन्। अब हामी फेरि पनि पाउँछौ कि यो पशुको छाप जुन यहाँ बन्यो अमेरिका अङ्क 13 हो। यो 13 उपनिवेशबाट जन्मेको थियो। मसँग झण्डा थियो जसमा 13 ताराहरू र 13 धर्काहरू थिए र त्यो अझै प्रकाश 13 अध्यायमा देखा पर्छ। र अमेरिका जहिले पनि स्त्रीको रूपमा छ, हाम्रा सिक्काहरूमा प्रतिनिधित्व गरिएको छ, यहाँसम्म कि इन्डियन शिरमा पनि एक पेन्नीमा एक स्त्रीको अनुहार छ। हामी त्यो जान्दछौ, त्यसको इतिहास जान्दछौ, सबै कुरा लिबर्टी बेल र सबै कुरा जान्दछौ। लिबर्टी, लिबर्टीको मूर्ति, सबै कुरा। एक स्त्री छ, एक स्त्री, अङ्क 13 छ, बुझ्नुभयो। अब यो कुराहरू देख्न पाउनु सुन्दर कुरा हो। र अब मैले परमेश्वरको प्रकाशबाट भविष्यवाणी गरेको थिए जुन 1933 दर्शन हो जुन अन्तिम हुन आउनु अगाडि 7 कुराहरू हुनेछ र त्यो ती मध्ये एक त्यो थियो कि मुसोलिनी जो त्यस समयमा निरङ्कुश शासक बन्दै थिए उनी शासक बन्नेछन् र अझै उनी तल इथियोपिया जानेछन् र आक्रमण गर्नेछन् र इथियोपियालाई लिनेछन् र आत्माले भन्नुभयो उनी आफ्नो कदममा गिर्नेछन्। मलाई आश्चर्य छ कि यदि कोही पुरानो समयको विश्वासी यस पवित्र स्थानमा हुनुहुन्छ जसले यी कुरा अहिले धेरै धेरै वर्ष पहिले रेडम्यान हलमा प्रचार गरेको सम्झन सक्नुहुन्छ। के यहाँ भवनमा कोही एकजना हुनुहुन्छ आज राति जो रेडम्यान हलमा जब मैले प्रचार गर्दा हुनुहुन्थ्यो, जब तिनीहरूसँग एनआरए थियो पुरानो समयमा रुजवेल्टको कार्यकालमा? मलाई लाग्छ यहाँ एकजना पनि हुनुहुन्न। त्यहाँ कोही एकजना हुनुहुन्छ? हो हो, एकजना। त्यहाँ एकजना हुनुहुन्छ? हो, श्रीमती विल्सन। मलाई उहाँ याद छ, मेरो श्रीमती जो पछाडिपट्टि बसिरहनु भएको छ। दुईजना बाँकी हुनुहुन्छ ती पुराना दिनका पुस्ताबाट। त्यस बेला जब तिनीहरूले यो एनआरए नै पशुको छाप हो भन्दै थिए, मैले भनेको थिए त्यो केही होइन, कुनै पनि रीतिले त्यो होइन। पशुको छाप यहाँ आउँदैन, त्यो रोमबाट बाहिर आउँछ र यो पशुको छाप हुनै सक्दैन। र अब याद गर्नुहोस् यी कुराहरू भनिएको थियो, यो भनेको थियो एडल्फ हिटलर एक रहस्यमय अन्त्यमा आउनेछ र उनले संयुक्त राज्यसँगको युद्ध घोषणा गर्नेछ र तिनीहरूले एक विशाल कंक्रिटको चीजहरू निर्माण गर्नेछन्। तिनीहरू अझै त्यसैमा पनि बस्नेछन् र ठिक त्यहाँ अमेरिकीहरूले भयानक जित लिनेछन् यसमा। र त्यो सिक्रेट रेखा थियो 11 वर्ष पहिले जब यो निर्माण गर्न सुरु गरिएको थियो र त्यसपछि भनेको थियो तर उनको अन्त्यमा आउनेछ र संयुक्त राज्यले युद्ध जित्नेछ। र त्यसपछि भनियो कि त्यहाँ 3 वादहरू छन्, नाजीवाद, खासीवाद र साम्यवाद। र मैले भनेको थिए ती सबै साम्यवादमा गुलिन्छन्, रसियाले साम्यवादबाट ती सबै लिन्छ। र मैले भनेको थिए विज्ञान यति धेरै बढ्दै जानेछ, मानिसहरू यति समय विद्वान हुँदै जानेछन् कि तिनीहरूले अण्डा आकारका गाडीहरू र धेरै कुराहरू आविष्कार गर्नेछन् जुनमा सिसा माथिल्लो भागमा हुनेछ र त्यो स्टेरिङ व्हीलले नभएर कुनै अर्कै शक्तिले नियन्त्रण गर्नेछ र तिनीहरूले त्यो कार पाइसकेका छन्। र मैले भनेको थिएँ त्यसपछि हाम्रा स्त्रीहरूको नैतिकता यति धेरै पतन हुँदै जानेछन् कि तिनीहरू देशको लागि अपमान हुनेछन्। तिनीहरू पुरुषको वस्त्रहरू लगाउन जाँदै थिए, तिनीहरू आफ्नो वस्त्रहरू वास्तवमा यति घटाउँदै जानेछन् कि तिनीहरू यहाँसम्म आइपुग्नेछन् जहाँ तिनीहरू आफ्नो भित्री लगाएर हिँडेको जस्तो हुनेछ, त्यो नै हो। र अन्त्यमा तिनीहरू यहाँसम्म हुनेछन् कि तिनीहरू केवल अञ्जिरको पात लगाउने आउनेछन्। र यदि तपाईँले ध्यान दिनुभएको छ भने गत महिनाको लाइफ पत्रिका तिनीहरूसँग एउटा स्त्रीले अञ्जिरको पात लगाएकी थिइन् अनि त्यो नयाँ साथको फ्रक थियो या गाउन थियो जुन तिनीहरूले साँझमा लगाए। पारदर्शी त्यसबाट सबै देखिने खालको मात्र अञ्जिरको पातले उनको शरीरको निश्चित अङ्ग मात्र छोप्ने खालको डोरी बिनाको या डोरी खुला नुहाउने लुगामा टप्समा शरीर प्रदर्शन हुने खालको र कसरी त्यो ती कुराहरू भएका छन्। त्यसपछि मैले भनेको थिए, मैले एउटा स्त्री संयुक्त राज्यमा खडा भएकी देखे जस्तो कि एक महान रानी या त्यस्तै, र उनी हेर्दामा सुन्दर थिइन् तर हृदयमा दुष्ट थिइन् र उनले राष्ट्रको कदमलाई आफ्नो कदममा हिँड्ने बनाइन्। त्यसपछि मैले भने, अन्तिममा उहाँले मलाई फेरि फर्केर पूर्वतिर हेर भन्नुभयो। जब मैले हेरे मैले देखे यस्तो देखिन्थ्यो जस्तो कि दुनियाँमा विस्फोट भयो र जति टाढासम्म मैले देख्न सक्थे त्यहाँ केही पनि थिएन तर लौरोहरू थियो र ती चट्टानहरू सबै पृथ्वीबाट उठाइदिएको थियो र यी कुराहरू संसारको अन्त्य हुनुभन्दा अगाडि हुनुपर्ने थियो र ती सात मध्येमा पाँचवटा भइसकेको छन्। यी 33 वर्षमा हामी त्यहाँ छौं, फर्केर अन्तिम समयमा छौं। र ठिक त्यसपछि मैले संगठित संस्थाको प्रणालीको विरुद्धमा बोले र आज राति पनि म अझै विश्वास गर्छु कि त्यो एउटा मलवापी हो, त्यो यस्तो स्थान हो जहाँ फोहोर दौड़न्छ। मैले विश्वास नै गर्न सक्दिन कि परमेश्वरले कहिल्यै मण्डलीमा त्यस्तो कुरा लिनुहुन्छ, किनभने यो परमेश्वरको आत्माद्वारा जन्मनु पर्दछ र उहाँको भने बोलाउनु भन्दा अगाडि शुद्ध पारिनु पर्दछ। ख्रिस्टको रहस्यमय शरीरमा हामी त्यसमा पवित्र आत्माद्वारा बप्तिस्मा भएकाहरू हौं। हो, यो कुण्डको प्रणाली निश्चय नै संगठित संस्थाको एउटा सिद्ध उदाहरण हो। विद्वान मानिसले देख्नु पर्दछ र यसमा कहिल्यै जानु हुँदैन, किनकि परमेश्वरले युगौंदेखि साबित गरिदिनु भएको छ कि उहाँ यसको विरुद्धमा हुनुहुन्छ र त्यससँग कहिल्यै काम गर्नु भएन। कुनै समुदाय कुनै पनि समय जब एक व्यक्ति सन्देशको साथ उठाइन्छ जस्तो कि लुथर वेस्ली या त्यस्तै अरू र स्मिथ र क्याल्बिन र तिनीहरू जब तिनीहरूले संस्था शुरू गरे परमेश्वरले सबै कुरा खण्डमा राख्नुभयो र कहिल्यै पनि जागृतिमा फेरि फर्केर आउनु भएन। इतिहासबाट भएर हेर्नुहोस्, त्यहाँ कहिल्यै पनि एउटा समय छैन जहाँ परमेश्वरले संगठित संस्था लिएर त्यसबाट जागृति ल्याउनु भएको होस्, कहीँ पनि छैन। तब इतिहास र बाइबलबाट यो साबित हुन्छ कि यो परमेश्वरको नजरमा घृणित कुरा हो, त्यसैले मलाई योसँग केही गर्नु छैन र त्यसैले नै म यसको विरुद्धमा छु। म मानिसहरूलाई यसबाट बाहिर निकाल्ने प्रयत्न गर्दैछु। हामीहरू बोलाइएका हौ, इजरायलमा जस्तो त्यही नै अहिले भइरहेको छ। उदाहरणको निम्ति इजरायललाई हेर्न बोलाइएका हौ, तिनीहरू जबसम्म तिनीहरू पानीको मुहानसँग रहे तिनीहरू ठिकै थिए, तर जब तिनीहरूले आफ्नै लागि कुण्डहरू खन्न थाले जुन मानव निर्मित प्रणालीहरू थियो, तब परमेश्वरले तिनीहरूलाई समतल छोडिदिनुभयो। उहाँले हामीलाई पनि त्यसै गर्नुहुनेछ। तिनीहरूले उहाँलाई त्यागे जो जीवित पानीको मुहान हुनुहुन्थ्यो, त्यो नै तिनीहरूको विरुद्धमा परमेश्वरको गुनासो थियो। केही यस्तो गर्नको निम्ति कि तिनीहरू यो भन्न सकोस्, तपाईँले देख्नुभयो हामीले के गरेका छौं। अब जब मूसाको यात्राको समयमा जब परमेश्वरले अनुग्रहद्वारा तिनीहरूको निम्ति अगमवक्ता दिनुभयो, तिनीहरूको अगाडि जानको निम्ति आगोको खामो दिनुभयो र चिन्हहरू र आश्चर्य कुराहरूले ती साबित पनि गर्नुभयो, अनुग्रहले यी सबै कुराहरू जुटाएको थियो। इजरायलले अझै पनि व्यवस्था नै चाहन्थ्यो, व्यवस्था लिनको लागि तिनीहरूले अनुग्रहलाई इन्कार गरे। ठिक त्यही नै आज मानिसहरूले गर्दैछन्। तिनीहरूले नामधारी संस्थाको प्रणाली लिन वचनलाई इन्कार गरे, किनभने यसमा तिनीहरूले जे चाहन्थे त्यो गर्न पाउँथे र योसँग मिल्न सक्दथे, तर तपाईँले त्यो ख्रिस्टमा गर्न सक्नुहुन्न। ख्रिस्टमा रहनको लागि तपाईँ शुद्ध र सफा हुनुपर्दछ। उम्लिरहेको कुवालाई छोडेर मानव निर्मित प्रणाली वा कुण्डमा जानु के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? कसैले त्यसो गरेको के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? कुनै पनि मानसिक सन्तुलन भएको व्यक्तिले स्वच्छ मूल कुवाबाट पिउन छोडेर त्यो एक मानव निर्मित कुण्ड जहाँ भ्यागुताहरू छेपाराहरू र हल्लिने पुच्छरहरू यी सबै भएकाबाट पिउन चाहन्छन्? यो सही हुनलाई समझदारसम्म पनि देखिँदैन, तर त्यही नै वास्तविक रूपमा मानिसले गरेका छन्। तिनीहरूले वचनलाई त्यागेका छन्, जुन परमेश्वरको स्रोत र शक्ति साँचो मुहान हो। त्यसबाट बाहिर कुण्डबाट पिउनको लागि र आफ्नो निम्ति कुण्डहरू बनाउनको लागि, त्यस्तै जुन तिनीहरूले त्यस बेला गरेका थिए तिनीहरूले अहिले पनि गरेका छन्। तिनीहरूले भन्छन्, उहाँले भन्नुभयो तिनीहरूले मलाई त्यागे। यहाँ उहाँले भन्नुभयो, यहाँ यर्मिया 2:14-13 उहाँले भन्नुभयो मलाई जिउदो पानीको मुहानलाई तिनीहरूले त्यागेका छन्। अब हामीले देख्छौ कुण्ड के हो भनेर, हामीले देख्छौ कुण्डमा के हुन्छ भने, हामीले देख्यौ त्यो कसरी बनाइन्छ भनेर। यो मानव निर्मित चीज हो जुन फोहोर छतबाट भएर आउँछ, झरी माथिबाट तल झर्छ, फोहोर छतमा झर्छ र त्यसले मात्र छतलाई पखाल्छ। मानव निर्मित द्रोणीबाट तल राखिन्छ, मानव निर्मित धाराद्वारा गरिन्छ र मानव निर्मित ट्याङ्कीमा हालिन्छ र सबै फोहोर त्यहाँ जम्मा हुन्छ र कीटाणुहरू र छेपाराहरू र भ्यागुताहरू र जमिनका कुराहरू त्यस्तै कुराहरू हुन्छन्। र ध्यान दिनुहोस्, ती सबै कुराहरू अशुद्ध पशुहरू हुन्, हिलो हल्लिने पुच्छरहरू हुन्। एक हल्लिने पुच्छरहरू सफा पानीमा बस्न सक्दैन, यदि त्यो बस्यो भने त्यसले उसलाई मार्छ, त्यसलाई हिलोमा नै बस्नुपर्छ। र त्यही तरिकामा छ आजका यी धेरै परजीवीहरूमा, तपाईँ पवित्र आत्माको स्वच्छ पानीमा बस्न सक्नु हुँदैन। त्यही नै कारणले तिनीहरू अति नै बलियो रूपमा वचनको विरुद्धमा छन् र भन्छन् यो आफैमा गोलमाल छ, त्यसमा यसो केही पनि छैन। यो किनकि तिनीहरूसँग केही प्रकारको हिलोको कुण्ड हुन सकोस् जहाँ तिनीहरू खेल्न सकोस्, यो ठिक हो। त्यही नै तरिकामा भ्यागुताहरू र छेपाराहरू र छेपागाडा आदिहरूसँग हुँदछ, तिनीहरू बस्नको लागि फोहोर र हिलोको चारैतिर आउनुपर्छ, किनभने त्यहाँ बस्नको लागि तिनीहरूको प्रकृति नै त्यही हो। र तपाईँ पशुलाई परिवर्तन गर्न सक्नुहुन्न जबसम्म तपाईँले त्यसको स्वभाव परिवर्तन गर्न सक्नुहुन्न, र तपाईँले एक व्यक्तिलाई तबसम्म परमेश्वरको वचन देखाउन सक्नुहुन्न जबसम्म त्यस व्यक्तिको स्वभाव परिवर्तन भएको हुँदैन। र जब उसको स्वभाव पहिलेको बाट परिवर्तन भई परमेश्वरको छोरा हुन्छ र ऊ भित्र पवित्र आत्मामा आउँछ, पवित्र आत्माले परमेश्वरको वचन लेख्नु भएको। आज मैले मेरो असल मित्रसँग कुरा गरिरहेको थिए, जो डाक्टर लिभेल हुनुहुन्छ, जो अहिले उपस्थित हुनुहुन्छ र उहाँ थोरै शास्त्रविद हुनुहुन्छ र त्यसैले सामान्यत हाम्रो केही धर्मशास्त्रमा थोरै राम्रो छलफल भइरहन्छ, एकदम विद्वान हुनुहुन्छ। र उहाँले एकपटक मलाई सोध्नुभयो कि मैले पवित्र आत्मा पाउनुको प्रारम्भिक प्रमाण के हो भनी सोच्दछु, के त्यो अन्य भाषाहरूमा बोल्नु हो, यो धेरै वर्ष अगाडिको हो। मैले भने होइन, मैले त्यो देख्नै सक्दिनँ। उहाँले भन्नुभयो मैले पनि देख्दिन भन्नुभयो, यद्यपि मलाई यो सिकाइएको थियो। उहाँले भन्नुभयो तपाईँलाई के लाग्छ, के चाहिँ प्रमाण हुन सक्छ? मैले भने मैले सोच्न सक्ने मुख्य प्रमाण प्रेम हो, यसकारणले हामी यस विषयमा कुरा गर्यौं। र त्यसपछि मैले सोचे यो सुन्नमा राम्रो छ, त्यसैले मैले त्यही लिए, यदि मानिसमा प्रेम छ भने। तर एक दिन प्रभुले एक दर्शनमा मलाई खोल्नुभयो र उहाँले भन्नुभयो कि पवित्र आत्माको प्रमाण त तिनीहरू हुन् जसले वचन प्राप्त गरेका छन्। न त प्रेम, न त अन्य भाषाहरूमा बोल्नु हो, तर त्यो वचन प्राप्त गर्नु हो। र त्यसपछि डाक्टर वेलले मलाई भन्दै हुनुहुन्थ्यो कि त्यो धर्मशास्त्र अनुसार छ। उहाँले भन्नुभयो, यूहन्ना 14 यसुले भन्नुभयो, जब उहाँ पवित्र आत्मा तिमीहरूमा आउनुहुन्छ उहाँले यी कुराहरू तिमीहरूमा प्रकट गर्नुहुनेछ, जुन मैले तिमीहरूलाई सिकाएको छु र हुन आउने कुराहरू देखाउनुहुनेछ। त्यसैले त्यहाँ पवित्र आत्माको वास्तविक सबूत छ। उहाँले अहिलेसम्म पनि मलाई गलत भन्नुभएको छैन। त्यो यो पवित्र आत्माको सबूत त्यो हो जसले वचन विश्वास गर्न सक्दछ तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। किनकि येशूले कहिल्यै भन्नुभएन जब पवित्र आत्मा आउँछ तिमीले अन्य भाषाहरूमा बोल्नेछौ। उहाँले कहिल्यै भन्नुभएन पवित्र आत्मा आउँछ तिमीले यी कुराहरू गर्नेछौ। तर उहाँले यसो भन्नुभयो, उहाँले यी मेरा कुराहरू लिनुहुनेछ र यी कुराहरू तिमीहरूमा देखाउनुहुनेछ र तिमीहरूलाई हुन आउने कुराहरू देखाउनुहुनेछ। त्यसैले येशू आफैले भन्नुभए अनुसार त्यहाँ पवित्र आत्माको वास्तविक सबूत छ। त्यसैले यी सबै उत्तेजना र यी कुराहरू जुन मानिसमा छ र अझै त्यसैमा जिउँछन्, तपाईँले देख्न सक्नुहुन्छ कि तिनीहरू यो गर्छन्। बुझ्नुभयो, यो एउटा नामधारी संगठित संस्था बन्दछ या त हिलोको कुण्ड बन्दछ, र त्यहाँ कहिल्यै पनि एउटा नामधारी संस्था परमेश्वरको सिद्ध वचनमाथि बनिएको छैन। त्यसले यो गर्न सक्दैन किनभने तपाईँले परमेश्वरलाई मनोनित या संगठित गर्न सक्नुहुन्न श्रीमान। यसकारण यो हो, तपाईँले केही मानिसहरूको झुण्ड पाउनुहुन्छ जसले वचन विश्वास गर्छन्, तिनीहरूलाई संस्था शुरूवात गर्न दिनुहुन्छ। पहिलो कुरा तपाईँ जान्नुहुन्छ, एक वर्ष समयमा त्यहाँ रिकीहरूको झुण्ड छन् जससँग तपाईँ केही गर्न सक्नुहुन्न। तिनीहरूले एउटा पकड पाएका छन् र त्यस विषयमा तपाईँ केही गर्न सक्नुहुन्न। त्यो परमेश्वरको प्रणाली होइन, त्यो होइन। त्यसैले हामी जान्दछौ कि ती कुराहरू बाहिर छन्। त्यो एउटा कुण्ड बनेको छ र त्यो ठाउँ बनेको छ जहाँ प्रत्येकले यो त्यो या अरू कुराहरू गर्नलाई, सदस्यता प्राप्त गर्नलाई, मानिसहरूलाई त्यहाँ आउन दिनलाई सम्झौता गर्नेछन्। हामीले पाउँछौ यो प्रणाली त्यो एक समयमा शुरू भयो, त्यो विगतको इजरायलीहरूको दिनमा, जब तिनीहरूले यी कुण्डहरू खनेका थिए र त्यहाँ एक मानिस थिए र फरिसीहरूका झुण्ड थिए जसले केही कुण्डहरू खनेका थिए र तिनीहरूको एउटा मानिस हेरोद नामको थियो र उनी एक घोषणाकार राज्यका राज्यकर्ता थिए र उनी त्यो एक मानिसको कुरा सुन्न आए जो तिनीहरूको नामधारी संगठनसँग मूर्ख भएनन्। उनी एक अगमवक्ता थिए र कुनै पनि अगमवक्ताको कुनै नामधारी संगठित संस्थासँग कुनै सरोकार थिएन, तर त्यसलाई घृणा गर्थे। यो अगमवक्ताले यसो भन्न शुरू गरे, अब्राहम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर, किनभने म तिमीहरूलाई भन्दछु परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। र तिनीहरूले उसको कुरा सुन्नलाई यो उच्च पदस्थ व्यक्ति ल्याए र यो उच्च पदको व्यक्तिले आफ्नो भाइको श्रीमतीलाई त्यसबाट टाढा ल्याएका थिए र उनलाई विवाह गरेका थिए। र त्यो मानिस उनको सामुन्ने आएर त्यसलाई के भने, तिनीहरूले सोचेका थिए कि उनले त्यहाँ सम्झौता गर्नेछ र भन्छ, अब श्रीमान तपाईँसँग यहाँ राम्रो कुर्सी छ र तपाईँले गर्नुपर्छ, म अति खुसी छु कि तपाईँ आज यहाँ मलाई सुन्न आउनुभएको छ। युहन्ना ठिक उनको सामुन्ने गए र भने, तपाईँले तिनलाई पत्नीको रूपमा राख्नु न्यायसँग छैन। पहिलो कुरा नै जुन उनले भने, उनले उसको पापको निम्ति गाली गरे। बुझ्नुभयो, नामधारी संस्थाले हेलोको कुण्ड बनाउँछ जहाँ पुरुष महिलासँग बस्छ र तिनीहरूको स्त्री त्यसरी नै बस्छन् र आफ्ना कपाल काट्छन् र कटुहरू लगाउँछन् र जे पनि गर्छन् र आफैलाई इसाई भन्दछन्। तर परमेश्वरको शक्तिको वास्तविक मुहान, हालेलुया, त्यो यहाँ रहन सक्दैन किनभने त्यसले यसलाई बाहिर धकाल्छ। म जीवित पानीको मूल हुँ, तिनीहरूले आफ्नो लागि केही कुण्डहरू बनाउनको लागि मलाई त्यागेका छन्। अब एक जीवित पानीको मूल हामीले पाउँछौ, जीवित पानीको मूल के हो? हामीले थाहा पायौ कि कुण्ड के हो, अब जीवित पानीको मूल के हो? त्यो उम्लिरहने कुवा हो। उम्लिरहने कुवा त्यो के हो भाइ ब्रनाम? यो एउटा कुवा हो जुन सधैँ मुनिबाट आउँछ र पानीलाई बाहिरसम्म धकेलेर ल्याउँछ। त्यो हरेक समयमा बगिरहेको हुन्छ, यो आफैमा निर्भर हुन्छ। उम्लिरहने कुवाको पानी सधैँ स्वच्छ र सफा हुन्छ। एक जीवित पानीको मुहान, यो मृत र हिलो हुँदैन, यो जीवित हुन्छ, लगातार परिवर्तन हुन्छ, हरेक समयमा केही नयाँ ल्याइरहेको हुन्छ, चलिरहन्छ, त्यसको स्रोतहरूबाट आइरहेको हुन्छ। यसले आफ्नो विस्तारबाट आफ्नो स्रोतहरू खिच्दछ, जुन एउटा अझै पनि जीवित पानीको मूल छर्किरहेको छ। सो सफा हुँदै, यो सफा शुद्ध सफा पानी हो, यो स्व निर्भर छ। यसको ट्याङ्की भरिनको लागि तपाईँले झरीको प्रतीक्षा गर्नु पर्दैन। यो सधैँ भल्को मारिरहन्छ, आफ्नो पानी सितैमा दिन्छ। तपाईँले त्यो पम्प गरिरहन पर्दैन, हावा दिन या घुमाउन या यसलाई जोड्न पर्दैन। यो मात्र जीवित पानीको मुहान हो। तपाईँ जानुहुन्छ, तपाईँ त्यो पुरानो कुण्डलाई लिनुहोस्, त्यो थोरै फोहोर पानी पाउनलाई तपाईँले घुमाएर 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 र पम्प गरेर र सबै कुरा गर्नुपर्छ। तर एक जीवित पानीको मुहानले पम्प नगरी नजोडी केही पनि नगरी त्यो सबै सितैमा दिदछ। ओ, त्यो मुहानको लागि म खुसी छु। हो श्रीमान, यसलाई कुनै किराहरू बाहिर निकाल्न चालनि आवश्यक हुँदैन किनकि यो यति गहिरो तान्दा आउँछ त्यहाँ चट्टानमा यतिसम्म कि त्यहाँ कुनै परजीवी हुँदैन। यसमा कुनै शैक्षिक झुत्रो झुन्डिनु जरुरी छैन, यो सही हो। मानव निर्मित नामधारी संस्थागत ज्ञानको केही संसार निर्मित प्रणालीले एक मनोचिकित्सकको सामुन्ने राखी तपाईँ प्रचार गर्न सक्नुहुन्छ या सक्नुहुन्न भनी थाहा दिन जरुरी छैन। यसमा ती कुनै एक घृणित झुत्रो झुन्डिएको छैन, त्यसले ठिक बाहिर धकल्छ जसै तपाईँले त्यसलाई त्यहाँ राख्नुहुन्छ। तपाईँले त्यो गर्न सक्नुहुन्न, त्यो कुवा हरेक समय भल्को मारिरहन्छ। तपाईँले ती मध्ये एउटा झुत्रो त्यसमा राख्नुहोस्, त्यसले बाहिर थुतेर एकपट्टि या त अर्कोपट्टि फालिदिन्छ। त्योसँग यी नामधारी संस्थाको झुत्रोको लागि कुनै समय छैन। त्यसलाई कुनै फिल्टर चाहिँदैन, चालनी चाहिँदैन, पम्प हलाउनु पर्दैन, त्यस्तो केही पनि चाहिँदैन। त्यो केवल त्यहाँ भल्कु मारिरहन्छ, त्यो भरिनलाई कुनै पनि स्थानीय झरी निर्भर हुन पर्दैन। झरीहरू जागृति हुन् जहाँ त्यो मुहान, त्यो जीवनको मुहान छ। जहाँ सिनो हुन्छ त्यहाँ गिद्ध भेला हुन्छ। तपाईँले कुनै जागृति पम्प गरेर ल्याउनु पर्दैन, तपाईँले केही पनि पम्प गर्नु पर्दैन। मात्र तपाईँले गर्नुपर्ने भनेको केवल मुहानमा आउनुहोस्। त्यो सधैँ पूरा रूपले असल स्वच्छ पानीले भरिपूर्ण छ र त्यसको कुनै अन्त्य छैन। यसले केवल भल्को दिइरहन्छ। तपाईँलाई कुण्डमा गएर यसो भन्नु पर्दैन, ठिक छ, यदि झरी पर्यो र ढुकुटी पखालेर ल्यायो भने हामीसँग पिउनको निम्ति केही हुनेछ, बुझ्नुभयो? मेरो यो होइन, यो उम्लिरहने कुवाको धारा राम्रोसँग चिसो पानीमा प्रत्येक समय बगिरहन्छ। तपाईँ त्यसमा भर पर्न सक्नुहुन्छ। तपाईँले यसो भन्नु पर्दैन, ठिक छ, म त्यो पुरानो कुण्डमा नै जान्छु, हामीले त्यसबाट पिउने गर्थ्यौं, तर यो धेरै समयदेखि पानी परेको छैन। म तपाईँलाई भन्छु, त्यो सुखा हुन सक्छ। त्यही तरिकामा छ यी केही मानव निर्मित प्रणालीहरू। तपाईँ भित्र जान सक्नुहुन्छ र यदि त्यहाँ एउटा ठूलो कुरा पाउनुभयो, एउटा ठूलो गुट केही बेच्नको लागि या कुनै तरिकाको केही कुरा भइरहेको छ, एउटा ठूलो पार्टीहरू र केही कुराहरू भइरहेको छ, कुनै बङ्को खेलहरू भइरहेको छ र बुइतलामा पार्टीहरू भइरहेको छ र सबै कुरा तपाईँले घर ती कुराहरूले भरिएको पाउन सक्नुहोला। तर जहाँ तपाईँ त्यो सधैँ भल्को भइरहेको मुहानमा जानुहुन्छ, त्यहाँ मानिसहरूले एक असल र चिसो पानी पाइरहेको हुन्छ। तपाईँ त्यसमा भर पर्न सक्नुहुन्छ। भन्नुहोस्, तिनीहरूमा जागृति 10 वर्षदेखि भएको थिएन। यदि तपाईँ त्यो मुहानद्वारा जिउनुभयो, उनमा सधैँ जागृति भइरहेको हुन्छ। जस्तो कि एक सानो वेल्सको व्यक्तिले भनेका थिए, या एक समय जब तिनीहरूको वेल्स जागृति हुँदै थियो, त्यहाँ देशको केही उच्च पदका मानिसहरू थिए, यी मध्ये केही महान दिव्यताको डाक्टरहरू त्यहाँ वेल्समा गएका थिए यो पत्ता लगाउन कि कहाँ र यी सब के को विषयमा हो भनी। त्यसैले तिनीहरूसँग आफ्नो घुमेको कलर थियो र आफ्नो प्लग ह्याट थियो, एक प्रकारको टोपी, र तिनीहरू तल सड़कमा हिँड्दै थिए र यहाँ एउटा सानो प्रहरी आउँछ, आफ्नो पुरानो लौरो आफ्नो हातमा घुमाउँदै सड़कमा हिँड्दै र सुस्केर मार्दै गीत गाउँछ, तल क्रुसमा जहाँ मेरो मुक्तिदाता मर्नुभयो, त्यहाँ तल पापबाट शुद्ध पारिएर मरोए, त्यहाँ मेरो हृदयमा रगत लागू गरियो, उहाँको नाउँको महिमा होस्। त्यसैले तिनीहरूले भने, यो मान्छे हेर्दा धार्मिक जस्तो देखिन्छ, हामी गएर उनलाई सोधौं। र तिनीहरूले भने, श्रीमान, उनले भने, हजुर श्रीमान, उसले भन्यो, हामी यहाँ संयुक्त राज्यबाट आएका हौ, हामी एक प्रतिनिधित्व मण्डल हौ, हामी यहाँ वेल्स जागृति बनाउँदा कुराको अनुसन्धान गर्न आएका हौ, हामी दिव्यताको डाक्टरहरू हौ र हामी यी कुरा हेर्न आएका हौ। उसले भन्यो, हामी जान्न चाहन्छौ कि यो जागृति कहाँ हुँदैछ र कहाँ सञ्चालन गरिन्छ। उनले भने, श्रीमान, तपाईँ ठिक ठाउँमा आइपुग्नु भयो, म नै हुँ वेल्सको जागृति, आमेन, वेल्स जागृति म भित्र छ, यो नै हो जहाँ त्यो छ। त्यही नै तरिकामा हो यो, जब तपाईँ जीवित पानीको मुहानबाट जिउनुहुन्छ, यो हरेक समय जिउँदछ, हरेक समय भल्को मारेको मारेकै गरिरहन्छ, त्यसको कुनै समाप्ति हुँदैन। जाओ हेर, यदि केही पानी, यदि यहाँ वर्षा भएको धेरै समय भएको छैन भने त्यो त्यस्तो होइन, यो त्यो जीवित पानीको मुहान हो। जसरी मैले भने, त्यसले आफ्नो पानी सितैमा दिन्छ। तपाईँले ती जुत्रोहरू राख्नु पर्दैन, यो पत्ता लगाउन कि केही शैक्षिक जुत्रोहरू उसलाई प्रचार गर्न पठाउनु भन्दा अघि, र त्यसले आफ्नो शब्द ठिक उच्चारण गर्यो गरेन हेर्न, त्यसलाई ठिक बोल्यो बोलेन, कतै त्यसले नामहरू र सर्वनामहरू र अरू त्यस्तै र विशेषणहरू प्रयोग गर्यो गरेन, कतिपयलाई थाहासम्म छैन कि तिनीहरू को हुन् भने, तर उहाँ मुहानमा उही नै भएर रहँदै हुनुहुन्छ, बुझ्नुभयो? उही नै भएर। यसलाई भरिनको लागि स्थानीय झरीमा निर्भर हुनु पर्दैन, या त स्थानीय जागृतिको लागि निर्भर हुनु पर्दैन, त्यसले त्यो गर्नु पर्दैन, किनकि त्यसको शक्ति र शुद्धता त्यो आफैमा छ। ठिक त्यहाँ वचन छ, त्यसको आफ्नै शक्ति छ। जब एउटा मानिसले आफ्नो हृदयमा यो प्राप्त गर्न सक्छ, त्यसले आफ्नो शुद्धता पाउँछ, त्यसले आफ्नो शक्ति पाउँछ। यो ठिक आफै वचनभित्र छ, त्यसले जीवनलाई फलाउँछ। इजरायल यसबाट भाग्न खोज्थे, तिनीहरू समस्यामा पर्दथे। प्रत्येक समय तिनीहरू यसबाट भागेका थिए, तिनीहरू समस्यामा परेका थिए। जस्तो अहिले हामी गर्दैछौ, जब जागृति त्यसबाट टाढा जान्छ, तब त्यो असल हुँदैन। यसले आफ्नो लागि केही कुवा खन्छ र या कुनै फोहोर कुण्ड खन्छ र त्यो त्यहाँ जान्छ। उहाँले सधैँ तिनीहरूलाई सहायता गर्नुभयो। त्यो लाल समुद्रमा गनगनाउनु, त्यसपछि जब तिनीहरू गनगनाए, अझै पनि ती सबै भुलेर उहाँले प्रतिज्ञा गर्नुभएको थियो, तिनीहरूमा एक प्रतिज्ञा राख्नुभयो, उहाँले तिनीहरूलाई फर्काएर त्यही पुर्याउन सक्नुहुन्थ्यो जुन तरिकामा हामी हेर्छौ, तर उहाँले तिनीहरूलाई त्यहाँ पारी पुर्याउन प्रतिज्ञा गर्नुभएको थियो। उहाँले के गर्नुभएको थियो? ती इसरायलका छोरा छोरीहरूमा उहाँले तिनीहरूलाई आगोको खामो र सबै कुरा दिनुभएको थियो। एक प्रमाणको लागि तिनीहरूको अगमवक्ता र तिनीहरूलाई त्यो समुद्रमा डोर्याएर ल्याए र सधैँ त्यहाँ त्यसको विरूद्धमा समस्या थियो। र यहाँ आउँछ फारो र उनको सेना, र तपाईँलाई थाहा छ परमेश्वरले के गर्नुभयो? उहाँले ठिक त्यो लाल फोहोर कुण्डलाई खोल्नुभयो। मृत समुद्र संसारकै मृत चिज हो, त्यो वास्तवमै मृत छ, त्यो फोहोर छ, त्यसमा केही पनि बाँच्न सक्दैन। र उहाँले त्यसलाई खोल्नुभयो र तिनीहरूलाई अर्कोपट्टि स्वतन्त्र पार्नुभयो। उहाँले तिनीहरूलाई त्यो ठाउँमा लिनुभयो जहाँ तिनीहरू यी कुराहरूको बन्धनमा बस्नु पर्दैन थियो। उजाड स्थानहरूमा तिनीहरूले यो थाहा पाए कि ट्याङ्कीहरूमा भर गर्न सकिँदैन, ती सुखा थिए। यो पत्तो पाए कि ती सबै एउटा पानीको दुलोबाट भएर अर्कोमा जान्छ। जब तिनीहरू उजाड स्थानहरूमा थिए, तिनीहरू पानी पिउनको लागि मर्ने गरी त्रिसित भए र तिनीहरू त्यहाँ भएको एउटा ट्याङ्कीमा जान्थे, एउटा तलाउमा। त्यो सुखा हुन्थ्यो। तिनीहरू अर्को ठाउँमा पुगे, त्यो पनि सुखा थियो। तिनीहरू सोच्न पनि सकेनन् कि तिनीहरूले अब पिउन कहिले पाउने छैनन्। र तब मरूभूमिको सबैभन्दा नसोचिएको ठाउँमा तिनीहरूले पानी पाए। त्यो एउटा चट्टानमा थियो, त्यो एक चट्टानमा थियो, अति असम्भावित ठाउँ जहाँ एक मानिसले कुनै पानी पाउन सक्छ, त्यो हो मरूभूमिको बीचमा भएको सुक्खा चट्टान। तर तपाईँ देख्नुहुन्छ, परमेश्वरले त्यस्ता कुराहरू गर्नुहुन्छ। अति असम्भावित ठाउँमा अति असाधारण तरिकाले काम गर्नुहुन्छ। त्यही नै हामीसँग सधैँ भइरहेको छ। तिनीहरूले सोच्छन् कि तपाईँसँग ठूलो नामधारी संगठित संस्था सबैसँगै हुनुपर्दछ र तिनीहरू सबैलाई सँगै आउन दिनुपर्दछ र ठूलो काम गर्नु दिनुपर्दछ र आदि इत्यादि र हजारौं सहकार्य पाउनुपर्दछ र सबै यस्तै कुराहरू गर्नुपर्दछ जागृति पाउनको लागि। कहिलेकाहीँ परमेश्वरले सानो बुढो मान्छेलाई लिनुहुन्छ जसलाई एबीसीसम्म आउँदैन, र ठिक ती अशिक्षित झुण्ड जसलाई मुस्किलले आफ्नो दाहिने हात र देब्रे हात थाहा छ, तिनीहरूको बीचमा उहाँले जागृति उत्पन्न गराउन सक्नुहुन्छ जसले संसार हलाउन सक्छ। उहाँले युहन्नाको समयमा गर्नुभयो, उहाँले यो अगमवक्ताहरूको समयमा गर्नुभयो। हामीलाई थाहा भए अनुसार कोही पनि कहिल्यै शिक्षित थिएनन्, तर परमेश्वरले तिनीहरूमा पकड राख्न सक्नुहुन्थ्यो र तिनीहरूबाट केही गर्न सक्नुहुन्थ्यो। यो चट्टानबाट पानी आयो, उहाँ चट्टान हुनुहुन्थ्यो र उहाँले यो चट्टानलाई आज्ञा गर्नुभयो र त्यो च्याति नै पर्थ्यो, र उहाँले लगातार शुद्ध स्वच्छ सफा पानी ती सबैलाई दिनुभयो जसले त्योबाट पिउँदथ्यो। उहाँले ती सबैलाई बचाउनुभयो जसले त्यसबाट पिउँदथ्यो। युहन्ना 3:16 एउटा सिद्ध समान्तर हो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्रलाई दिनुभयो, जस जसले उहाँमाथि विश्वास गर्छन् तिनीहरू नाश हुने छैनन् तर अनन्त जीवन पाउनेछन्। परमेश्वरले त्यो चट्टानलाई कलवरीमा च्यात्नुभयो, हाम्रो इन्साफ उहाँमाथि पर्यो ताकि उहाँबाट जीवनको आत्मा आउन सकोस् र तपाईँलाई र मलाई अनन्त जीवन दियोस्। त्यो मरूभूमिमा यो एउटा सिद्ध दृष्टान्त थियो। तिनीहरूले कहिल्यै तान्न, खन्न, पम्प गर्न या केही पनि गर्न पर्दैन थियो, मात्र उहाँले जुटाउनु भएको मार्गमा भागीदार हुनुपर्थ्यो स्वतन्त्र रूपमा। जब तिनीहरूले त्यो तलाउबाट खन्न पर्दैन थियो, तिनीहरूले बाल्टिनबाट तान्नु पर्दैन थियो, तिनीहरूले योसँग पाउनको लागि कुनै जाल राख्नु पर्दैन थियो, मात्र तिनीहरूले त्यसमा भाग लिनु पर्थ्यो। र ती सबै अहिले छन्। तपाईँले केहीमा सामेल हुनु पर्दैन। तपाईँ तल वेदीमा आएर कुनै किसिमको कार्य गर्नु पर्दैन, पम्प गर्नु पर्दैन। तपाईँले कुनै शब्द भनेकै गर्नु पर्दैन जबसम्म तपाईँको भाषामा गोलमाल हुँदछ। मात्र तपाईँले गर्नुपर्ने कुरा यो हो कि परमेश्वरले दिनुभएको बाटोमा स्वतन्त्र रूपमा भाग लिनुपर्दछ। कुनै पम्प गर्ने, ढकाल्ने केही गर्नु पर्दैन, मात्र त्यसबाट स्वतन्त्र रूपमा लिनुहोस्। तपाईँले केही गर्नु पर्दैन, मात्र भाग लिनुपर्नेछ, त्यो मात्र विश्वास गर्नुहोस्। त्यही नै सबै हो मैले भन्न सक्ने। यसको लागि तिनीहरूले कहिले केही गर्नु पर्दैन थियो, त्यसको लागि कहिल्यै खन्न पर्दैन थियो, तिनीहरू कहिल्यै त्यहाँबाट तल आएर त्यसको लागि पुरै रातभरि रुनु पर्दैन थियो। तिनीहरूले मात्र त्यसमा भाग लिए, त्यो च्यातियो र तयार भयो, त्यो सही हो। म अहिले एकजना व्यक्तिलाई हेरिरहेको छु जो यो कोठाको पछाडिपट्टि बसिरहनु भएको छ। मलाई याद छ उहाँले भन्दै गरेको एउटा पुरानो धनसारमा एक दिन एउटा डुडमा, र उसले भन्यो, तर म असल छुइन। मैले भने, मलाई थाहा छ तिमी असल छैनौ, र मैले भने, म पनि छैन। तर मैले भने, तिमीले तिमी को हौ त्यसमा हेरिरहेका छौ, र तिमी के छौ त्यसलाई हेर्न छोडिदेऊ, र उहाँ के हुनुहुन्छ त्यसमा हेर। उसले भन्यो, यदि मैले मात्र यो चुरोटबाट छुटकारा पाएको भए भाई ब्रनम म एक इसाई हुने थिए। मैले भने त्यसबाट छुटकारा नपाऊ, तिमी आफू असल हुन कोसिस गरिरहेका छौ र त्यसपछि उहाँमा आउन खोज्दैछौ। उहाँ कहिल्यै पनि असल मान्छेलाई बचाउन आउनु भएन, उहाँले ती खराब मान्छेहरूलाई बचाउन आउनुभयो जसलाई आफू खराब छु भन्ने थाहा छ। उसले भन्यो ठिक छ। मैले भने सुन, तिमी नर्कमा जान चाहदैनौ चाहन्छौ र? उसले भन्यो चाहदिन। मैले भने ठिक छ, तिमीले गर्नु पनि पर्दैन, उहाँ मर्नुभयो ताकि तिमी त्यसबाट भएर जान नपरोस्। उसले भन्यो मैले के गर्नुपर्छ त? मैले भने केही गर्नु पर्दैन, यो त्यति सरल छ। उसले भन्यो यदि मैले कहिल्यै, मैले भने फेरि तिमी फर्केर चुरोटमा नै पुग्यौ, त्यो चुरोटको विषयमा सोच्न बन्द गरिदेऊ, मात्र याद राख उहाँको विषयमा सोच, उहाँले के गर्नुभयो, उहाँ के हुनुहुन्छ, तिमी के हौ त्यो सोच्न होइन। तिमी राम्रो छैनौ र तिमी कहिल्यै थिएनौ पनि र कहिल्यै हुन पनि सक्दैनौ, तर उहाँ के हुनुहुन्छ, उहाँ नै एक हुनुहुन्छ। र मैले भने अब तिमीले गर्नुपर्ने मात्र एउटा कुरा छ, यदि तल त्यहाँ उहाँले तिम्रो स्थान लिनुभयो भने तिमीले मात्र इच्छाको साथ उहाँले गर्नुभएको कुरा स्वीकार गर। तिमीले गर्नुपर्ने मात्र एउटा कुरा छ, मात्र स्वीकार गर। किन? उसले भन्यो त्यो सरल छ, म त्यो गर्नेछु। मैले भने यहाँ छ बन्दरगाह, बुझ्नुभयो? मैले उसलाई यहाँ माथि ल्याए र उसलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा दिए। उसको केही मानिसहरू यही बसिरहनु भएको छ र म जान्दछु मैले त्यो गर्दा उनीहरू हाँस उठ्दो लागेको थियो, तर म के गर्दै थिएँ सो जान्दथे। मैले उसमा केही इमान्दारीता देखेको थिएँ, मैले त्यहाँ देख्न सक्दथे र मैले उसलाई लगे र उसलाई प्रभु येशूको नाउँमा बप्तिस्मा दिए। र जब हामीले त्यो गर्यौं, त्यो धेरै समय अघि थिएन जबसम्म म उहाँको छोराको घरमा पुगेको थिएँ। हामीले एउटा रुख निश्चित ठाउँमा भाँचिएको दर्शन देख्यौं र एउटा व्यक्ति त्यसबाट खस्यो र लगभग उसको ढाड भाँचिएको थियो। उनलाई अस्पताल लग्यौं र त्यो रातमा प्रभुले मलाई प्रकट गर्नुभयो, त्यो नै चुरोटको अन्त्य थियो। त्यसैले अर्को दिन उसले केही चुरोट पिउन चाहन्थ्यो। मैले भने मैले उसलाई एक बक्सा किन्नेछु र उनलाई ल्याइदिनेछु, तिमी मात्र ध्यान देऊ र हेर उसको चुरोटको दिनहरू सकिएको छ। त्यसपछि उसले एउटा पनि चुरोट पिएको छैन र त्यस दिनपछि कहिल्यै चाहेनन् पनि। परमेश्वर देख्नुभयो, प्रथम कुरा तपाईँले गर्नुपर्ने यही हो कि तपाईँ त्यो मुहानमा आउनुहोस्। तपाईँ त्यो पानी निर यो जानेर आउनु पर्दछ कि तपाईँले गर्न सक्ने केही छैन, उहाँले चाहे तपाईँको निम्ति के गर्नुभयो त्यो हो। तपाईँले खन्न पर्दैन, तपाईँले पम्प गर्नु पर्दैन, तपाईँले यो छोड्नु पर्दैन, तपाईँले त्यो छोड्नु पर्दैन, मात्र तपाईँले गर्नुपर्ने कुरा यो हो कि त्यहाँ आउनुहोस् र त्यसबाट पिउनुहोस्। त्यही नै सबै हो। यदि तपाईँ त्रिषित हुनुहुन्छ भने पिउनुहोस्। अब उहाँ चट्टान हुनुहुन्थ्यो, परमेश्वरले हाम्रो निम्ति उहाँलाई प्रहार गर्नुभयो र उहाँले प्रशस्त शुद्ध सफा पानी दिनुभयो र उहाँले आज पनि तिनीहरूमा यही गर्नुहुन्छ जसले विश्वास गर्नेछ। निश्चय नै यो उहाँको मानिस हामीहरूमा उहाँको अनुग्रह हो। त्यहाँ केही यस्तो छ जुन आजका मानिसहरू जस्तै छन्। तिनीहरूले पाउन सक्ने सबै प्राप्त गर्न तयार छन् तर त्यसको बदलामा कुनै पनि सेवा दिन चाहदैनन्। इजरायलले चट्टानबाट पिउन तयार थियो तर तिनीहरूले परमेश्वरलाई उहाँको सेवा दिन चाहदैन थिए जुन उहाँको थियो। र उहाँले हामीलाई सधैँ सेवा दिइरहनु भएको छ, तपाईँ जानुहुन्छ। हामी उहाँ बिना सासम्म पनि फेर्न सक्दैनौ, परमेश्वरको सेवा बिना हामी सास पनि फेर्न सक्दैनौ। हामी यो तरिकाले उहाँमा निर्भर छौं र तैपनि यदि हामी यस्तो गर्ने कोसिस गर्यौं भने यसले हामीलाई करिब दुईटामा भाँचिदिन्छ। उहाँको निम्ति केही गर्नुपर्नेछ, उहाँले हामीलाई केही गर्नुको निम्ति भन्नुहुन्छ, जाऊ र कसैलाई हेर, जाऊ र कसैको निम्ति प्रार्थना गरिदेऊ, जाऊ र कसैलाई मदत गर। त्यस्तो गर्नको निम्ति यसले लगभग हामीलाई तोडिदिन्छ तर हामी उहाँलाई सेवाको निम्ति केही गर्न चाहदैनौ।
His complaint was, they have forsaken me, the word.
उहाँको गुनासो यो थियो, तिनीहरूले मलाई वचनलाई त्यागेका छन् र यसको सट्टामा फुटेको कुण्डलाई ग्रहण गरेका छन्। तिनीहरूले मलाई जीवनको मुहानलाई त्यागेका छन्, जीवनको पानीको मुहानलाई, र तिनीहरू इच्छा गर्दछन् र फोहोर कुण्डबाट पिउँछन्। के तपाईँ त्यो कल्पना गर्न सक्नुहुन्छ? के अहिले तपाईँ त्यो व्यक्तिलाई कल्पना गर्न सक्नुहुन्छ कि यहाँ उम्लिएको कुवा राम्ररी राखिएको छ, चुना पत्थरको पानी ठिक त्यो चट्टानको मुटुबाट बाहिर निस्किएको, तर त्यो बालुवाको विस्तार र त्यस्तै जस्तो चिसो र राम्रो हुन सक्दथ्यो, र विपरीतमा त्यहाँको कुण्डबाट पिउँछ जुनले धनसार छतलाई पखालेर आएको छ र फोहोर खसालेर आएको छ र सबै बाहिरको भवनहरूको चारैतिर ठाउँबाट आएको छ, र ठिक त्यो कुण्डबाट ल्याएर राखेको छ जहाँ पानीसँग फोहोर ठिक त्यहाँनिर धनसारबाट आइपुग्छ, तबेला र गोठबाट आउँछ र सबै कुरा पानीले छानेर ठिक त्यो कुण्डमा आइपुग्छ, र त्यसपछि हामी चाहन्छौ र हामी उम्लिएको कुवाबाट जानुभन्दा अगाडि त्यसबाट पिउँछौ। त्यहाँ त्यो व्यक्तिमा केही मानसिक समस्या हुनुपर्दछ, यो सही हो। र जब पुरुष या स्त्रीहरूले नामधारी संगठित संस्थालाई लिएर खडा हुन्छन् जुनले कपाल काट्न दिन्छ, छोटो कटु लगाउँदै मेकअप र सबै यी प्रकारका कुराहरू र कुनै सानो खालको एक कार्यक्रम र यी सबै बोकेर र बोलिङ एलेजमा गएर र ती सबै वाहियात कुराहरू त्यहाँ र ती सबै कुरामा राखेर र त्यस्तै त्यो भन्दा राम्रो बरु तिनीहरूले पुरानो शैलीका परमेश्वरको वचन जसले काट्छ र निकाल्छ र स्त्रीहरूबाट महिलाहरू बनाउँछ र तिनीहरूलाई लिएर ठिक लुगा लगाउने र ठिक व्यवहार गराउने सुरट र खैनीलाई लिएर र शपथ खाने र सापी तुल्याउने र झुटो बोल्ने र चोर्ने व्यवहारलाई तपाईँबाट निकालेर र तपाईँलाई यस्तो कुरा दिन्छ जसले सिद्ध सन्तुष्टि दिदछ। किन पुरुष या एक स्त्री यी कुराहरूलाई आरामको लागि लिदछ? ती कुराहरूबाट कसरी तपाईँले आराम पाउन सक्नुहुन्छ? कसरी तपाईँले फोहोर कुण्डबाट स्वच्छ पानी पिउन सक्नुहुन्छ? किन एक व्यक्तिले यदि एक व्यक्ति फोहोर कुण्डमा पानी पिउन जान्छ भने जबकि त्यहाँ खुला उम्लिएको कुवा छ, तपाईँ भन्नुहुनेछ त्यो मान्छेको दिमागमा केही खराबी छ। र यदि स्त्रीले वा एक पुरुषले आराम पाउनको लागि त्यस्तो एउटा ठाउँमा जान्छ भने त्यहाँ त्यो व्यक्तिमा केही आत्मिक खराबी हुनुपर्दछ। तिनीहरू वचनलाई चाहदैनन्, त्यसैले देखाउँछ कि तिनीहरूको स्वभाव अझै पनि एउटा भ्यागुता या एउटा चेपागाडा या त्यस्तै केही जस्तो छ। त्यो ठिक हो, केही त्यस्तो स्वभावको जसले त्यस्तो फोहोर कुण्ड मन पराउँछ, किनभने त्यो तरिकाका कुराहरू स्वच्छ पानीमा बस्न सक्दैन, तिनीहरूले सहन सक्दैन। यो स्वच्छ पानी हो, तिनीहरू बस्न सक्दैनन्। अब गुनासो यो थियो, तिनीहरूले यो त्यागे र आज तिनीहरूले त्यही गरेका छन्। अब त्यो कुवामा भएको स्त्रीलाई हेर्नुहोस्, ठिक छ, उनी याकुबको कुण्डमा आएकी थिइन् र उनले त्यहाँबाट सधैँ नै पानी पाएकी थिइन् त्यो याकुबको कुण्डमा। तर याकुबको कुण्ड नामधारी संस्था हामी यसलाई त्यो भनौ, किनभने उनले तीनवटा खनेका थिए र यो उनले खनेका थिए। अब उनको ठूलो कहानी थियो, उनले भने अब हाम्रो पिता याकुबले यो कुवा खनेका थिए, उनले यसबाट पिएका थिए र उनका पशुले यसबाट पिएका थिए र सबै कुराहरू थियो, के त्यो पर्याप्त मात्रामा राम्रो होइन र? उहाँले भन्नुभयो, तर त्यो पानी जुन तिमीले त्यसबाट तान्छौ तिमी फेरि पनि तिर्खाउँछौ, यो पाउनलाई फेरि यही फर्केर आउनुपर्छ। तर भन्नुभयो, जुन पानी म तिमीलाई दिदछु त्यो मुहान हो, एउटा गिजर भित्रबाट उम्लिरहेको छ र तिमी यसलाई पाउनलाई यहाँ आउँदैनौ, यो ठिक तिमीसँग छ। ध्यान दिनुहोस्, तर जब उनले पत्ता लगाइन् कि धर्मशास्त्र अनुरूपको मुहानले उनीसँग बोल्नुभयो, त्यो धर्मशास्त्र अनुरूपको चिन्हद्वारा जुन उनले खोजिरहेकी थिइन्, उनले त्यो याकुबको नामधारी संस्था प्रणालीलाई त्यागेर गइन् र फर्केर कहिले पनि आइनन्, किनभने उनले वास्तविक चट्टान भेटिएकी थिइन्। बुझ्नुभयो, उनी सहरतिर गइन्, उनी त्यसद्वारा पापसँग थिइन्, उनी अब उपरान्त अशुद्ध स्त्री रहेनन्। उनले भने, आऊ हेर मैले कसलाई भेटे, एक मानिस जसले मैले गरेका सबै कुरा भनिदिए, के यो उही ख्रिस्ट होइन र? उनी त्यो कुण्ड ठिकै थियो होला, त्यसले आफ्नो उद्देश्यको सेवा गरिरहेको थियो। अब उनी साँचो मुहानमा थिइन्, कुण्ड तबसम्म ठिकै थियो जबसम्म साँचो मुहान खुलिएको थिएन। तर जब साँचो मुहान आयो, कुण्डको आफ्नो बल हराउन थाल्यो, उनले पत्ता लगाइन् कि त्यहाँ पिउनको लागि अझै असल ठाउँ छ र त्यहाँ एक उत्तम ठाउँ छ, त्यहाँ एक उत्तम ठाउँ छ र त्यो ख्रिस्टमा छ। सन्त योहन्ना 7:37-38 यसोले भन्नुभयो, छाप्रवासको चाडको अन्तिमतिर यदि कोही मानिस तिर्खाउँछ भने त्यो म कहाँ आओस् र मबाट पियोस्। तिनीहरू सबै खुसियाली मनाउँदै थिए, तिनीहरूमा थोरै पानीको धारा थियो जुन वेदीको मुनिबाट आइरहेको थियो र त्यहाँ तिनीहरू सबै त्यसबाट पिउँदै थिए, चाडको रमाटमा पिउँदै थिए र भने हाम्रा पिताहरूले उजाड स्थानहरूमा आत्मिक चट्टानबाट पिएका थिए। बुझ्नुभयो, तिनीहरूले आफ्नो लागि कुण्ड खनेका थिए, केही फोहोर पानी जुन तिनीहरूले कहीँबाट पम्प गरेका थिए र त्यस मन्दिरको मुन्तिर भल बनाएका थिए र तिनीहरू सबै यो पानीको वरपर बस्थे र पिउँथे र भन्छन्, धेरै वर्ष अघि हाम्रा पिताहरूले उजाड स्थानमा पिएका थिए। येशूले भन्नुभयो, म नै त्यो चट्टान हुँ जुन उजाड स्थानमा थियो भने हामीले मन्न खायौं जुन स्वर्गबाट परमेश्वरले तल बर्साउनु भएको थियो। भन्नुभयो, म नै त्यो मन्न हुँ। उहाँ त्यो मुहान तिनीहरूको माझमा उभिँदै हुनुहुन्थ्यो, त्यो जीवनको रोटी तिनीहरूको माझमा उभिरहनु भएको थियो र अझै पनि तिनीहरूले त्यो चाहेनन्। तिनीहरू बरु त्यो कुण्ड लिन्छन् किनभने यो मान्छेले बनाएको थियो र त्यो परमेश्वरले पठाउनु भएको थियो। वास्तविक भिन्नता त्यो थियो, तिनीहरूले आफ्नो निम्ति कुण्ड खने। उहाँले भन्नुभयो, यदि कोही मानिस तिर्खायो भने त्यो म कहाँ आओस् र मबाट पियोस्। उहाँ त्यो मुहान हुनुहुन्छ। र धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीको खोलाहरू बगेर निस्कनेछ। ओ उहाँ त्यो उम्लिएको कुवा हुनुहुन्छ, त्यसको अन्तस्करणबाट अन्तरात्माबाट जीवित पानीको खोलाहरू बग्नेछन्। उहाँ त्यो चट्टान हुनुहुन्छ जुन त्यो हागारको चट्टान थियो। उनको संकष्टको बेलामा जब उनको बच्चा मर्ने अवस्थामा थियो, जब उनलाई शिविरबाट बाहिर राखिएको थियो, उनी सानो इस्माइलसँग बाहिर राखिएकी थिइन्। उनको पानी जुन उनले लिएर आएको उनको कुण्डमा थियो त्यो दिएर सकिसकेको थियो र उनले सानो इस्माइललाई तल डोराइन् र हिँडिन् र एक कार्डले पार दूरीमा र डाको छोडी रोइन् र ओ किनकि उनले बालक मरेको हेर्न चाहिनन्। र एकैचोटिमा परमप्रभुको स्वर्गदूतले बोल्नुभयो र उनले बेरसेबा पाइन्। त्यो कुवा जुन बगिरहेको थियो र अझै आज पनि बगिरहेको छ र ऊ हागरको बेरसेबा हुनुहुन्थ्यो। त्यो चट्टान जुन उजाड स्थानमा थियो, यो यहाँ मुहानमा त्यो दिन रगतले भरिएर खडा हुनुहुन्थ्यो, त्यो मन्दिरमा खडा हुनुहुन्थ्यो। हुरीको समय जकरियाको 13 अध्यायमा उहाँ एक मुहान हुनुहुन्थ्यो जुन दाउदको घरमा खेलिएको थियो शुद्धताको निम्ति र पापको लागि, पाप शुद्ध पारिनको लागि उहाँ त्यो मुहान हुनुहुन्थ्यो। र भजन सङ्ग्रह 36:9 उहाँ दाउदको जीवनको मुहान हुनुहुन्थ्यो, उहाँ अझै पनि दाउदको घरमा त्यो मुहान हुनुहुन्छ। र उहाँ नै कविको त्यहाँ उहाँको हृदयमा थियो। कविले भनेका थिए त्यहाँ रगतले भरिएको मुहान छ जुन इमानुएलको नसाबाट झरेको छ। जब पापीहरू बाढीको मुनि डुब्छन् तिनीहरूको सबै दोषको कलङ्क हराउँछन्। उहाँ त्यो जीवनको मुहान हुनुहुन्छ, पानीको मुहान हुनुहुन्छ, उहाँ परमेश्वरको वचन हुनुहुन्छ। यी दिनका मानिसहरू उहाँलाई त्यागेका छन् जो साँचो वचन हुनुहुन्छ, जो जीवनको पानी हुनुहुन्छ, र तिनीहरू आफ्नो निम्ति नामधारी संस्थाको कुण्ड बनाएका छन् र फेरि पनि खनेका छन्। र अब हामीले पाउँदछौ कि तिनीहरूसँग फुटेका कुण्डहरू छन् र यो कुण्ड अविश्वासी कीटाणुहरू, अविश्वासी अहंकार, शैक्षिक कार्यक्रमहरू आदि इत्यादिले भरिएको छ जुन परमेश्वरको प्रतिज्ञा विपरीत छ। तिनीहरू वचनको शंकाकर्ताहरू हुन्। अब यी कुण्डहरू जुन तिनीहरूसँग छन्, बाइबलले भन्दछ त्यो फुटेको छ। फुटेको कुण्ड एक चुहिने कुण्ड हो र त्यो बाहिर चुहिरहेको छ। त्यसले के गर्दैछ? त्यो एउटा धार्मिक मलगर्तमा चुहिरहेको छ जसलाई विश्व मण्डली परिषद भन्दछ। र त्यही नै फुटेको कुण्डले तिनीहरूलाई अगुवाई गराउँदैछ, सबै किनकि तिनीहरूले उहाँलाई त्यागेका छन्। जीवित पानीको मुहान छ र पनि कुण्डहरू निर्माण गरेका छन्। शिक्षा आर्जन, शिक्षा आदि इत्यादि ठूला सेमिनारीहरू, प्रणालीहरू खन्दैछन्। त्यही नै प्रकारको कुण्डहरू तिनीहरूले आज खन्दैछन् जुनमा कुनै व्यक्तिले प्रचार गर्न जानभन्दा अगाडि पीएचडी या एलएलडी या एक आर्टको स्नातक या कुनै त्यस्तो कुरा हुनुपर्ने हुन्छ। त्यो कुण्डहरू जुन मानव निर्मित थियोलोजीले भरिएको छ, तिनीहरूले यी कुराहरू ज्ञान आर्जनको लागि यी ठूला ठूला विद्यालयहरूमा लैजान्छन् र त्यसमा तिनीहरूले आफ्नो मानव निर्मित थियोलोजी घुसाउँछन् र तिनीहरूले ती सबैले भरेर बाहिर पठाउँछन्। कस्तो दिनमा हामी बाँचिरहेका छौ? मानव निर्मित कुण्डहरू कुनै समस्या छैन, कुनै आश्चर्य छैन कि यी कुराहरू दुर्गन्ध भएको छ। ओ यो किनकि मानिसहरूले त्यसबाट पिउँदछन्। र जब मानिसले खुसियाली चाहदछन् तिनीहरूले के गर्दछन्? मानिसहरूले प्रभुको रमावट स्वीकार्नुको सट्टामा तिनीहरू रमावटको निम्ति पापमा फर्कदछन्। मानिसहरू जो मण्डलीमा जाँदछन् र ख्रिस्टको दास हुँ भनी दावी गर्दछन्, जब तिनीहरू वास्तवमै दुर्बल हुन्छन् तिनीहरू चुरोट सल्काउन थाल्छन्। र जब तिनीहरू केही रमाइलो गर्न चाहन्छन् तिनीहरू आफ्नो अनैतिक लुगामा टाँसिन्छन् र बाहिर जान्छन्। र जब पुरुष छेउबाट हिँड्दा तिनीहरूमा त्यस पुरुषले सुसेली मारुन् भनी आफ्नो अनैतिक व्यवहार देखाउँछन्। आफू प्रख्यात हुन तिनीहरूले जे पनि गर्दछन्। तिनीहरू चलचित्रका ताराहरू जस्तो देखिन चाहन्छन्। त्यही नै तिनीहरूको खुसी हो। जब येशूले भन्नुभयो म नै तिनीहरूको प्रशस्तता हुँ, तिनीहरू त्यहाँ जानुको कारण यो हो किनकि तिनीहरूले मुहानबाट पिउन चाहदैनन्। तिनीहरूले त्यसलाई लत्याएका छन्। तिनीहरू त्यसबाट पिउन चाहदैनन्। तिनीहरूले आफैलाई कुनै मानव निर्मित प्रणालीमा सामेल गराउँछन्, कुनै प्रकारको एक कुण्डमा जुन सबै प्रकारको दुर्गन्ध कुराहरूले भरिएको छ, ताकि तिनीहरू त्यही गर्दै जान सकुन्। हिजो हामीले नदीको छेउमा केटाकेटीहरूलाई लग्यौं। मलाई लाग्छ त्यो शनिबार बिहान थियो। हामी तल गयौं, बिल्ली डुङ्गामा बसेर माछा मार्दै थियो र हामीले केटाकेटीहरूलाई माथि लग्यौं। मेरो सानो नाति र अरू, मेरी छोरी र मेरो सानो छोरा र हामी सबै डुङ्गामा चढ्नलाई नदीतिर लाग्यौं। नदीमा घृणित फोहोरी डरलाग्दो मान्छेको लागि आधा नग्न र त्यसै भई बस्नेलाई लिएर तपाईँ नदीमा डुङ्गाको सवारी पनि लिन सक्नुहुन्न। एउटा डुङ्गा जुन हाम्रो छेउमा एउटा समूह सानो 12-14 वर्षका केटाहरू जो प्रत्येकले हातमा बियरको क्यान र चुरोट समातेका झुण्डलाई लिएर कुदिरहेको थियो। तिमीहरूले त्यसलाई रमाइलो गरेको भन्दछन्। ओ, कति समयसम्म यो संसार यी प्रणालीमा भई टिक्न सक्छ? तब आफैलाई यी विचारहरूबाट मुक्त गर्नको लागि कि जब तिनीहरू मर्दछन् तिनीहरू नरकमा जाँदछन्, तिनीहरू यी गर्दछन्, तिनीहरू जाँदछन् र यी मध्ये एक मानव निर्मित कुण्डहरूमा सामेल हुँदछन् ताकि ती उही प्रकारका मानिसहरू त्यो कुण्डमा हुन सकोस्। त्यो केही नभएर संसारको एक अशुद्ध घृणित हल्लिने पुच्छरहरूको समूह हो र तिनीहरू आफैलाई त्यससँग आबद्ध गराउँदछन्, किनभने जसरी मेरी बुढी आमाले भन्ने गर्थिन्, क्वाकवाला पंक्षीहरूको एउटै झुण्ड हुन्छ। तिनीहरू मुहानमा आउँदैनन् र ती पापको जीवनबाट शुद्ध हुँदैनन्। तिनीहरू त्यहाँ बाहिर जिउन चाहन्छन् र अझै पनि तिनीहरू इसाईहरू हुन् भन्ने गवाई समात्न चाहन्छन्। किन तिनीहरू उहाँबाट टाढा गएका छन् जो साँचो खुसीको मुहान हुनुहुन्छ, सिद्ध जीवन र सन्तुष्टि हुनुहुन्छ। त्यही नै कारणले तिनीहरू यसो गरे, किनकि तिनीहरू त्यसमा सामेल हुन चाहन्छन्। तिनीहरूसँग ती प्रकारका मानिसहरू छन् जसले यी किसिमका कुराहरू विश्वास गर्दछन्। यहाँ धेरै समय भएको छैन, भाइ फ्रेड र म र भाइ टम हामीहरूको एक झुण्ड एउटा सूचित गरिएको ब्याप्टिस्ट मण्डलीमा गयौं जुन ट्युक्सनको सहरमा थियो, यो हेर्नको लागि कि हामीलाई केही यस्तो कुरा पाउँदैनौ कि जसले हामीलाई थोरै ताजा महसुस गराउन सक्दछ। र सेवकले मिश्रका मानिसहरूको विषयमा केही भिन्न बेग्लै कुरा भनिदिए। जाँदा तिनीहरू निस्केर आए, तिनीहरूले लसुन र त्यस्तै कुराहरू खाएका थिए। तिनीहरू फर्केर त्यही गएर त्यही खान चाहे भने त्यो एक प्रकारको आजका मानिसहरू जस्तै हो। र हामी सबैजनाले आमेन भन्यौं। हामीले कहिल्यै त्यस्तो झुण्ड देखेका थिएनौ र ती सबै मण्डलीका मानिसले प्रचारकलाई नहेरेर त्यो आमेन भन्ने को हुन् भनेर पछाडि फर्केर हेरे। मृत्युसम्मको डर दिलाउन मन पर्यो। त्यो के हो भने तिनीहरूले जान्दैन थिए। दाउदले भने, हर्षका गीत गाउँदै प्रभुको सामुन्ने आओ, भिडा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस् र परमप्रभुको प्रशंसा गरोस्। परमेश्वर आफ्नो मानिसहरूमा हर्ष मनाउनुहुन्छ। तिनीहरूले आमेन भन्न सिक्न देऊ जब कुनै पनि कुरा ठिक बोलिन्छ। किन यो प्रणाली र संसारको कुण्डहरूबाट फर्केर नजाने परमेश्वरको विश्वास योग्य प्रणालीमा जुन उम्लिएको कुवा हो येशू ख्रीष्ट? किन तपाईँ उहाँमा फर्कनुहुन्न जहाँ परमेश्वर हाम्रो हर्षको प्रशस्त आपूर्ति हुनुहुन्छ, हाम्रो प्रशंसाको प्रशस्त आपूर्ति हुनुहुन्छ, हाम्रो सन्तुष्टिको प्रशस्त आपूर्ति हुनुहुन्छ? मेरो नसाको शान्ति परमेश्वरबाट आउँदछ। जब म टुटेको हुन्छु मेरो सन्तुष्टि म ख्रीष्टमा पाउँदछु। एक चुरोटमा होइन, कुनै संसारको कुरामा होइन, कुनै धार्मिक पथमा सामेल भएर होइन, तर उहाँ पाएर त्यो प्रतिज्ञाको वचनमा जहाँ उहाँले भन्नुभयो, यदि म टाढा गए भने म फेरि तिमीहरूलाई प्राप्त गर्न आउनेछु, मैले मेरो आनन्द त्यहाँ पाउँदछु, उहाँ मेरो हर्ष हुनुहुन्छ। तिनीहरूले आज भन्छन् यी कुराहरूमा सामेल भएर र विश्व मण्डली परिषद बनाएर तिनीहरूले यो ठाउँ बस्नको निम्ति अझै राम्रो बनाउन जाँदैछन्। मेरो इमानदार विचारमा तिनीहरूले पाप गर्नको निम्ति यो ठाउँ राम्रो बनाउन जाँदैछन्। यो मात्र सारा कुरा जसरी पनि पाप गर्नको निम्ति हो, जिउनको निम्ति होइन, तर त्यसमा मर्नको निम्ति हो। यसलाई बस्नको सट्टामा पाप गर्नको निम्ति या पाप गर्नको निम्ति बनाउँदैछन्। कुनै पनि कुरा येशू ख्रीष्ट र उहाँको जीवनको वचन बाहिर छ भने त्यो एक फुटेको कुण्ड हो। कुनै पनि कुरा जुन त्यसको साटोमा आउने कोसिस गर्छ अरू, कुनै पनि कुरा जुन तपाईँले आफ्नो निम्ति शान्ति ल्याउन कोसिस गर्नुहुन्छ, कुनै पनि कुरा जुन तपाईँले आफूलाई आराम ल्याउने कोसिस गर्नुहुन्छ, कुनै पनि प्रकारको आनन्द जुन तपाईँले अरू कुनै कुराबाट प्राप्त गर्नुहुन्छ जुन यसको प्रतिस्थानमा आउँछ, त्यो एक कुण्ड हो जुन घृणित कुराले भरिपूर्ण छ। उहाँ सिद्ध सन्तुष्टि दिनुहुन्छ। मलाई याद छ, यहाँ केही गर्मी समय अघि मैले पछाडि द्वारमा कदम राखे, त्यहाँ एकजना युवा स्निकल फ्रिज थियो जसले मलाई यो भन्यो, तपाईँलाई थाहा छ, तपाईँले जहिले स्त्रीहरू तिनीहरूको लगाउने छोटो कपडा र आदि इत्यादिको विषयमा बोलिरहनुको कारण, उसले भन्यो, किनभने तपाईँ बुढो मान्छे हुनुहुन्छ भन्यो, त्यही नै कारण हो। मैले भने, यहाँ हेर तिम्रो उमेर कति भयो भन्यो, 27। मैले भने, जब म तिमी भन्दा धेरै वर्ष जवान थिए मैले उही कुरा प्रचार गरेको थिएँ। मैले सन्तुष्टिको एक मुहान भेटाएको छु, उहाँ मेरो भाग हो। आमेन। जबसम्म उहाँले त्यो आपूर्ति गरिरहनुहुन्छ त्यही नै सुन्दरता हो। त्यो मेरो कला उहाँलाई हेर्दैछ, उहाँको हातले काम गरेको हेर्दैछ र उहाँले के गर्दै हुनुहुन्छ त्यो हेर्दैछ। त्यहाँ कुनै अर्को मुहान मलाई थाहा छैन। ओ त्यो प्रभाव अमूल्य छ जसले मलाई हिउँ जस्तै सेतो बनाउँछ। अरू कुनै मुहान म जान्दिन, अरू होइन येशूको रगतले। त्यहाँ एक मुहान छ जुन रगतले भरिपूर्ण छ, इमानुएलको नसाबाट झरेको छ, जहाँ पापीहरू भल्कुमुनि डुब्दछ, तिनीहरूको सबै दोषको कलङ्क हराउँछ। म तपाईँलाई भन्दैछु, त्यो मुहान बाहेक अरू कुनै मुहान म जान्दिन। यसले मलाई सफा गर्यो जब म फोहोर थिए, यसले मलाई सफा गरि नै रहन्छ, किनभने म यसमा सही जिउन चाहन्छु, यो स्वच्छ पानी पिउन चाहन्छु जसले मेरो प्राण आनन्दले भरिदिन्छ। म कहिले काहीँ यति तल घिन सक्छु र यहाँ भन्दा बढी जान मलाई कठिन महसुस हुन्छ। अर्को पालीमा म कुनै ठाउँमा जान सक्दिन, तब म घुँडा टेक्न सक्छु र मेरो औंला प्रतिज्ञामा राख्दछु र भन्छु, प्रभु परमेश्वर तपाईँ मेरो सामर्थ्य हुनुहुन्छ, तपाईँ मेरो सन्तुष्टि हुनुहुन्छ, तपाईँ नै मेरो सबको सब हुनुहुन्छ। म महसुस गर्न सक्छु कि केही मेरो भित्र भल्कु मारिरहेको, म त्यसबाट बाहिर आउँदछु। जसरी मैले 50 वर्ष नागे, म एक बिहानमा उठ्छु, तपाईँलाई त्यो कस्तो हुन्छ? तपाईँले मुस्किलले पनि पलङबाट एउटा खुट्टा बाहिर निकाल्न सक्नुहुन्न, मेरो तपाईँले मुस्किलले पनि त्यो गर्न सक्नुहुन्न। र कोही ढोकानिर ढकढक्याउँछ या बिल्लीले मलाई भन्छ त्यहाँ आकस्मिक कार्य छ, कहीँ मलाई गइहाल्न पर्नेछ, र म सोच्छु म कसरी यो गर्न सक्छु, एउटा खुट्टा बाहिर निकाल्न कोसिस गर्छु। म सोच्छु तपाईँ मेरो बलले भरिपूर्ण मुहान हुनुहुन्छ, आमेन। मेरो बल र सहायता परमप्रभुबाट आउँछ। तपाईँ मेरो उम्लिएको कुवा हुनुहुन्छ, तपाईँ मेरो युवा अवस्था हुनुहुन्छ। तिनीहरू जसले प्रभुमा प्रतीक्षा गर्दछ तिनीहरूको बल नयाँ हुँदछ, तिनीहरू चिल जस्तै उच्च उच्चमा उड्नेछन्, तिनीहरू अघि बढ्नेछन् र थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् र ढल्ने छैनन्। प्रभु परमेश्वर त्यहाँ जानको लागि यो मेरो कर्तव्य हो, म कर्तव्यको पदमा बोलाइएको हुँ। र पहिलो कुरा तपाईँलाई थाहा छ, म भित्र केही कुरा गदगद गर्न सुरु गर्छ। केही दिन अघि पारि त्यो एउटा सानो ठाउँमा टोपेका कान्सासमा मेरो सेवा हुँदै थियो, त्यहाँ एउटा केटा थियो, युवा प्रचारक, मेरो एउटा पहिलो प्रायोजक मध्ये एक थियो, भाइरोय यहाँ बसिरहनु भएको त्यो ठाउँ सम्झनुहुन्छ। यसमा यो महान ठाउँमा त्यहाँ एउटा यो सेवकको एउटा छत मुनि या कुनै स्थानमा ठाउँ थियो र एउटा पट्टिको पर्खालले उसलाई तल मिचेको थियो। यो सानो मित्र मर्न लाग्दै थियो, उनको कलेजो फाटेको थियो, उसको प्लिहा आफ्नो ठाउँबाट निस्केको थियो, ठुलो वजन उमाथि खसेको थियो। म ब्रेकफास्टको लागि बसे, मेरो श्रीमतीसँग कुरा गर्दै थिए। मैले भने, श्रीमती तिमीलाई थाहा छ यदि येशू हुनुभएको भए तिमीलाई उहाँले के गर्नुहुन्थ्यो? मैले भने, जब उसले मलाई प्रायोजन गर्यो म त्यो वचन विश्वास गर्छु, उसले ख्रिस्टलाई प्रायोजन गर्दै थियो। र मैले भने त्यो सैतानको चाल हो। मैले भने यदि येशू यहाँ हुनुभएको भए उहाँ जानुहुन्थ्यो र उहाँको पवित्र हात उमाथि राख्नुहुन्थ्यो, त्यो केटा निको हुने थियो। उसको कलेजो फाटेको भए तापनि ऊ निको हुने थियो, किनभने ऊ वास्तवमा को हो भने जानेर उहाँ त्यहाँ हिँड्नुहुन्थ्यो। उहाँलाई आफ्नो बोलावट थाहा थियो, धर्मशास्त्र सही थियो, उहाँ को हुनुहुन्छ भने जान्नुहुन्छ भने साबित गर्दै थियो, र एउटा पनि र कुनै पनि शंका छैन। उहाँले आफ्नो हात उसमाथि राख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, छोरा निको हो, त्यसबाट उठेर हिँड। र मैले भने, त्यहाँ नर्गमा पर्याप्त दुष्टहरू छैनन् जसले यो केटालाई मार्न सकोस्। तब मैले भने, ऊ निको हुनेछ। तर मैले भने, तिमीले देख्यौ अनि उहाँ येशू हुनुहुन्थ्यो, परमेश्वरको पवित्र हात। मैले भने, म एक पापी हुँ, म शारीरिक सम्बन्धबाट जन्मिए, मेरो पिता माता दुवै पापी थिए र म कुनै असल छुइन। र मैले भने, तर तपाईँलाई थाहा छ कि यदि प्रभुले मलाई दर्शन दिनुहुन्थ्यो र मलाई त्यहाँ पठाउनुहुन्थ्यो भने तब कुरा बेग्लै हुन्थ्यो। मैले भने, म तल जाने थिए र मेरो हात उमाथि राख्ने थिए, उनी त्यो पलङबाट उठेर आउने थियो यदि उहाँले मलाई दर्शन दिनुभएको भए। तब मैले सोच्न थाले, आखिरमा यदि यो दर्शन होइन भने यो के थियो? यो उसमा त्यही फोहोर हात थियो, त्यही मानिसले प्रार्थना गर्दथ्यो, उही फोहोर हात। तब मैले सोच्न थाले, म उहाँको प्रतिनिधित्व हुँ, तब परमेश्वरले मलाई हेर्नुहुन्न। त्यो धार्मिक व्यक्तिको रगत त्यहाँ वेदीमा रहदछ जसले मेरो बिन्ती भाव गराउँदछ। उहाँ नै मेरो प्रशस्तता हुनुहुन्छ, उहाँ मेरो प्रार्थना हुनुहुन्छ, उहाँ मेरो जीवन हुनुहुन्छ। मैले भने, मात्र त्यो कुराले मेरो हात उसमाथि राख्न दिन्छ, विश्वासले दिन्छ, किनकि मसँग दर्शनको विश्वास थियो र दर्शन बिना त्यही विश्वासले उही काम गर्थ्यो। त्यसैले मैले आफैलाई केही सोच्न सक्दिन, तर मेरो सबका सब उहाँमा नै स्थिर रहन्छ। उहाँ मेरो जीवन हुनुहुन्छ, उहाँ मेरो आदेश दिनेवाला हुनुहुन्छ। कुनै नामधारी संस्थाले मलाई पठाएको होइन, उहाँले मलाई पठाउनु भयो। हालेलुया, म उहाँको नाउँमा जान्छु, म उसमाथि मेरो हात राख्छु। तल गए र त्यस केटामाथि हात राखे, त्यस रातमा उनी त्यस सेवामा थिए, पूर्ण रूपमा निको थिए, आमेन। हो, उहाँ त्यो मुहान हुनुहुन्छ, कुनै अरू मुहान म जान्दिन, अरू होइन तर येशूको रगत। म एक दुर्गन्धित छु, म एक पाखण्डी हुँ। हामी प्रत्येक यही हौं, तर परमेश्वरको अगाडि हामी सिद्ध छौं। तिमीहरू सिद्ध हौ, जसरी तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, कसरी तपाईँ हुन सक्नुहुन्छ? किनभने सिद्ध हुनुहुनेले त्यहाँ हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ। त्यो मुहान त्यहाँ सधैँ स्वच्छ हुन्छ, कुनै दुर्गन्धित केही होइन, तर सधैँ सफा हुन्छ, जुनले मेरो सबै पापहरू धोइदिन्छ। उहाँ त्यो मुहान हुनुहुन्छ। अब अन्तिममा म यो भन्न सक्छु, कुनै पनि कुरा यो भन्दा भिन्न छ भने त्यो फुटेको कुण्ड हो। र अन्तिममा तपाईँले के राख्नुहुन्छ त्यो चुइन्छ। यदि तपाईँले तपाईँको सबै आशा, सबै समय र सबै कुरा यी मध्ये एउटा दुर्गन्धित कुण्डमा राख्दै हुनुहुन्छ भने, येशूले भन्नुभयो ती फुटेको कुण्डहरू हुन्। परमेश्वरले भन्नुभयो ती सबै फुटेका छन्। र तपाईँले जे पनि त्यहाँ राख्नुहुन्छ त्यो चुइनेछ। तपाईँ त्यहाँ टाढासम्म जान सक्नुहुन्न किनभने त्यो चुइन्छ। किनभने उहाँ मात्रै सत्य बाटो, जीवन र अनन्त आनन्द र अनन्त शान्ति हुनुहुन्छ। उहाँ एक मात्रै बाटो हुनुहुन्छ। जीवनको अतुलनीय महान येशू ख्रीष्ट हुनुहुन्छ। किन र उहाँ को हुनुहुन्छ? उहाँ वचन, उही वचन जीवन मुहान हुनुहुन्छ, जो हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। सच्चा विश्वासीको लागि उहाँ उसको सर्वोच्च आनन्द, उसको सर्वोच्च जीवन हुनुहुन्छ, र उसको सर्वोच्च सन्तुष्टि ख्रीष्टमा हुन्छ। कुनै पम्प गर्नु पर्दैन, कुनै तान्ने, कुनै सामिलता, कुनै प्रति सहिष्णुता चाहिँदैन, मात्र विश्वास गर्ने र विश्राम गर्ने हो। उहाँ त्यही नै हुनुहुन्छ विश्वास गर्नेहरूको लागि। पिता अब्राहम जस्तो, उनले कहिल्यै तानेनन्, उनी कहिल्यै दिक्क भएनन्, उनी कहिल्यै चिन्तित भएनन्। उसँग वचन थियो, उनी एलसेदाईको छातीमा रहे। जब अब्राम 100 वर्षका थिए, परमेश्वर उनमा देखा पर्नुभयो र भन्नुभयो, म सर्वशक्तिमान हुँ। हिब्रूको शब्दमा एलसेदाईको अर्थ दूत भएको। र त बुढो भएको छ र तेरो बल हराएको छ, तर मेरो छातीमा बस र आफ्नो निम्ति यो मुहानबाट ताकत लि। आमेन। उनले आफ्नो लागि के गरे त? एउटा नयाँ शरीर पाए। साराबाट उनले एउटा बच्चा पाए, र 50 वर्षपछि उनको अर्को श्रीमतीबाट 7 छोरा छोरीहरू भए। एलसेदाई, पुरानो करारले उहाँले के गर्नुभयो त्यो देखाउँछ, नयाँ करारले उहाँले के गर्नुहुनेछ त्यो भन्दछ। आमेन। पुरानो करारमा अब हावा बन्द भएको छ, त्यसैले म छिटो गर्नेछु र यही बन्द गर्नेछु मात्र एक मिनटमा। मैले समाप्त गर्नुभन्दा अघि यो भन्न चाहन्छु, मसँग यो कुराको लागि एकचोटि राम्रो उदाहरण थियो। मैले गस्ती गर्दै थिएँ र यहाँ धेरैजना तल जोर्ज टाउनमा, त्यहाँ तल मिल्टोनमा, पछाडि डाँडामा एउटा मुहान हुने गर्थ्यो। त्यो एउटा उम्लिएको कुवा थियो। त्यसले लगभग 4 या 5 फिटको धारा फालेको थियो। हरेक समय बाहिर फालिरहेको हुन्थ्यो र महान ठूलो मुहान चारैतिर थियो। र ठिक त्यहाँ धेरै पेनी रोयल, तपाईँ जानुहुन्छ, ती कुराहरू हुर्किँदै थियो जुन मिन्ट जस्तो थियो। र ओ, म त्यहाँ पुग्नलाई त्रेसित हुने गर्थे, ओ त्यो मुहानमा पुग्नलाई। र मैले मेरा यी कुराहरू राख्थे र मात्र पिउँथे र पिउँथे र तल बसेर पिउँथे, पर्खन्थे। र वर्ष पछि वर्ष म अझै पनि यही मुहानमा आउनेछु। यो कहिल्यै सुक्ने छैन, जाडोमा होस् या गर्मीमा। तिनीहरूले त्यसलाई जमाउन सक्दैनन्। तपाईँले उम्लिएको कुवालाई जमाउन सक्नुहुन्न। ओ होइन, ओ होइन, मलाई वास्ता छैन कति चिसो छ त्यो, त्यसले यसलाई जमाउन सक्दैन। तपाईँले कुण्डलाई जमाउन सक्नुहुन्छ, मात्र सानो तुसारले त्यो गर्न सक्छ, बुझ्नुभयो? तर कुनै पनि कुरा जुन चल्दैछ, जुनमा जीवन छ, त्यो चारैतिर घुम्दछ र तपाईँले उम्लिएको कुवालाई जमाउन सक्नुहुन्न। चाहे जतिसुकै त्यो स्थानको वरपर उदास आत्मा भए तापनि यो कुवा सधैँ जीवित नै हुन्छ। त्यो कुवामा जिउनुहोस् र म त्यसमा ध्यान दिन सक्छु। म त्यहाँ गएर त्यसबाट पिउँथे र ओ, कति स्वच्छ पानी। तपाईँ कहिल्यै चिन्तित हुनु पर्दैन। आश्चर्य छ यदि म त्यहाँ जान्छु, आश्चर्य छैन कि यदि यो चल्न छोड्छ भने। त्यो चलि नै रहेको छ। एउटा बुढो किसानले मलाई भन्नुभएको थियो, भन्नुभयो मेरो हजुरबुवाले त्यहाँबाट पिउनु भयो र भन्नुभयो यो कहिल्यै घटेको छैन या केही भएको छैन, यो अझै पनि त्यही कुवा छ, यो सधैँ त्यो निलो नदीमा बढिरहेको हुन्छ। मैले सोचे ओ, पानीको लागि कति राम्रो ठाउँ छ। म लगभग 1 माइल बाटो बाहिर हिँडेर आउँथे त्यो ठाउँमा पुग्नको लागि, किनकि त्यो यस्तो वास्तविक स्थान थियो पिउनको लागि। ओ, कति असल थियो त्यो पानी। ओ हो, म त्यो मरुभूमिमा निस्कन्थे। अहिले एरिजोनामा म अझै पनि त्यसको विषयमा सोच्दछु। त्यो तलको अद्भुत कुवालाई यदि म त्यही पल्टिन पाए, जसरी दाउदले एकपटक भनेका थिए, ओ यदि मैले फेरि एकपटक त्यो कुवाबाट पानी पिउन पाए, यदि उनी मात्र त्यहाँ पुग्न पाए र म एक दिन तल बसे र त्यहाँ थोरै हाँसउठ्दो कुरा मसँग भएको थियो र मैले भने के कुराले तिमीलाई सधैँ यति धेरै खुसी बनाउँछ काश म त्यस्तै खुसी हुन पाए त किन म यहाँ आएको दिनदेखि मैले तिमीलाई कहिल्यै दुखी देखेको छुइनँ त्यहाँ तिम्रो विषयमा कुनै एउटा पनि दुखी कुरा छैन मैले भने तिमी सधैँ आनन्दको भरिपूर्ण छौ तिमी उफ्रदै र रमाउँदै भल्को मार्छौ जाडो याम होस् या गर्मी याम होस् चिसो होस् या तातो होस् जेसुकै होस् तिमी सधैँ आनन्दले भरपूर छौ के कुराले तिमीलाई यस्तो बनाउँछ के हो त्यो मैले तिमीबाट पिएको कारणले होइन मैले भने हुनसक्छ खरायोले तिमीबाट पिउँछ होला र तिमीलाई त्यो एकदमै मनपर्छ होइन मैले भने के कुराले तिमीलाई त्यति भल्को मार्ने बनाउँछ के कुराले तिमीलाई यति धेरै खुसी बनाउँछ के कुराले तिमीलाई सधैँ आनन्द भरपूर पार्छ भने कि यो चराहरूले तिमीबाट पिउँछ त्यसैले होइन किनकि मैले तिमीबाट पिउँछु त्यसैले होइन मैले भने के कुराले तिमीलाई यति आनन्दलाई भरपूर पार्छ र यदि त्यो कुवाले मसँग बोल्न सक्ने भइदिएको भए उसले यो भन्ने थियो भाइ ब्रनम तिमीले पिएको कारणले होइन म त्यो कदर गर्छु न पन्छीहरूलाई मैले पिलाएको कारणले हो म सबैको लागि प्रस्तुत हुन्छु जो पिउन चाहन्छन् मात्र काम तिमीले गर्न पर्ने यो हो कि आएर पिऊ तर के कुराले मलाई खुसी बनाउँछ भने यसले मलाई भल्को मार्दैन यो भित्र केही छ जसले मलाई धकेल्दछ यो त्यो हो जसले मलाई भल्को मार्दछ र त्यही नै तरिकामा आत्माले भरिपूर्ण जीवनमा हुँदछ जसरी येशूले भन्नुभयो उहाँभित्र हुनुहुन्थ्यो बुझ्नुभयो उहाँले तपाईँलाई अमर जीवनसम्म पानीको कुवा दिनुहुन्छ उम्लिरहेको कुवा भरिने गरी बढी भएर लगातार बगिरहन्छ चाहे बाँकी रहेका मण्डलीहरू माथि या तल होस् तपाईँ अझै पनि त्यही कुवामा हुनुहुन्छ किन तपाईँ त्यो पुरानो नामधारी संस्था प्रणाली र कुण्डलाई लिनुहुन्छ जुन परजीवी र सबै कुराले भरिएको छ त्यस दुर्गन्धित कुराबाट पिउनुहुन्छ जबकि तपाईँलाई त्यो मुहानमा निमन्त्रणा गरिएको छ त्यो उम्लिरहेको कुवामा म सोच्दछु कि कसरी यसले बस धक्का दियो र छचल्कियो र गदगद भयो र हाँस्यो र आनन्दित भयो उफ्रियो र चञ्चल भयो जाडो झरी गर्मी सुक्खा जब सबै देशको बाँकी कुराहरू सुक्दै थियो यसले सधैँ झै भल्को मारि नै रह्यो किनकि यसले गहिरोमा जरा बसालेको थियो धेरै तल चट्टानमा जहाँबाट यो आउँदछ ओ मलाई त्यो बेगले बग्नेद्वारा जिउन दिनुहोस् तपाईँको इच्छा भए तपाईँको सबै मानव निर्मित प्रणाली लिनुहोस् सबै तपाईँको पुरानो दुर्गन्धित इनारहरू लिनुहोस् तर मलाई आउन दिनुहोस् या दुर्गन्धित कुण्डहरू तर मलाई यो मुहानमा आउन दिनुहोस् मलाई त्यहाँ आउन दिनुहोस् जहाँ उहाँ मात्र भरिपूर्ण हुनुहुन्छ उहाँ मेरो आनन्द हुनुहुन्छ उहाँ मेरो ज्योति हुनुहुन्छ उहाँ मेरो बल हुनुहुन्छ उहाँ मेरो पानी हुनुहुन्छ उहाँ मेरो जीवन हुनुहुन्छ उहाँ मेरो चङ्गाईदाता हुनुहुन्छ उहाँ मेरो मुक्तिदाता हुनुहुन्छ उहाँ मेरो राजा हुनुहुन्छ सबै कुरा जुन मलाई आवश्यक छ त्यो उहाँमा पाइन्छ किन म त्यो बाहेक अरू केहीमा जानु भाइ बहिनी के तपाईँ आज राति यो मुहानमा आउनुहुन्न के आउनुहुन्न यदि तपाईँ त्यहाँ कहिल्यै पनि पुग्नु भएको छैन भने के आज राति हामी शिर झुकाउँदै गर्दा यो प्राप्त गर्नुहुन्छ फुटेको कुण्डहरू चुइँदै फुत्किँदै संसार यसभित्र चुइएको छ त्यो धनसारबाट घृणित कुरा र अरू दिनहरूमा चुइएको छ किन यो कुवा त्यो चीजहरू यो महान मुहान जुन रगतले भरिएको छ जुन इमानुएलको नसाबाट झरेको छ त्यसमा बस्न सक्दैन किन तपाईँ आज राति यो प्राप्त गर्नुहुन्न आज राति यस सुक्खा र तिर्खाएको जमिनमा परमेश्वरले हामीलाई मदत गर्नुभएको होस् जसरी अगमबक्ताले भनेका थिए उहाँ सुक्खा जमिनमा चट्टान हुनुहुन्छ उहाँ त्यो मुहान हुनुहुन्छ के तपाईँ आफ्नो हृदयमा प्रार्थना गर्दै गर्दा उहाँ कहाँ आज राति आउनुहुन्न प्रिय स्वर्गीय पिता त्यहाँ अर्को कुनै मुहान छैन जसै संगीत बजिरहेको छ कुनै अर्को मुहान म जान्दिन केही छैन मात्र येशूको रगत म त्यहाँ जन्मिए म त्यसैमा हुर्काइए म त्यसैमा जिउन चाहन्छु र त्यसैमा मर्न चाहन्छु र त्यसैमा बौरी उठ्न चाहन्छु उहाँको उपस्थितिमा सधैँ प्रभु मलाई उहाँको उपस्थितिमा हुन दिनुहोस् किनकि त्यहाँ म अरू कोही जान्दिन कुनै धर्मपन्थी होइन कुनै प्रेम होइन कुनै प्रेम होइन तर ख्रिस्ट कुनै धर्मपन्थी होइन तर ख्रिस्ट कुनै पुस्तक होइन तर बाइबल केही अरू कुरा छैन उहाँ बाहिर कुनै आनन्द छैन मबाट उहाँलाई लैजाऊ ओ परमेश्वर चाहे जति सुकै संसार किन नजितु त्यो अझै पनि मृत हुन्छ म आफ्नो शिरभन्दा माथि मेरो हात घुमाइरहन्छु उहाँलाई मबाट लिऊ म गइसकेको हुनेछु प्रभु तर उहाँलाई म भित्र हुन दिनुहोस् तब डिसेम्बर महिना मे महिना जत्तिकै असल हुनेछ तब त्यहाँ कुनै गर्मी स्थान र सुक्खा स्थान हुने छैन मृत्यु आफैमा पनि विजय छैन हामीमा उहाँलाई हुन दिनुहोस् पिता। प्रत्येक विश्वासीमा आज राति उहाँ प्रशस्त दिनुहोस्, जसै तिनीहरू यस कोठामा प्रतीक्षा गरेका छन्। धेरैजना लामो दूरीमा गाडी कुदै सड़कबाट आज राति जानुपर्नेछ, जसै तिनीहरू घरमा जाँदछन् र यो तिनीहरूको सोचाइमा भएको होस्। म त्यो मुहानमा जिउँदैछु, म त्यहाँ बाँचिरहेको छु, स्वच्छ गरी जिउँदैछु, घण्टा घण्टामा पिउँदैछु। र यदि तिनीहरूले यो अझैसम्म पनि प्राप्त गरेका छैनन् भने तिनीहरूले अहिले नै उहाँलाई प्राप्त गर्न सकेको होस्, ताकि तिनीहरूले मुहान आफूसँगै लान सकेको होस्। म तिमीहरूसँग जानेछु, म तिमीहरूसँग संसारको अन्त्यसम्म साथ रहनेछु। यी कुराहरू प्रदान गर्नुहोस् पिता। र अब हाम्रो शिर झुकिरहँदा के यहाँ कोही हुनुहुन्छ आज राति, या कतिजनाले भन्नुहुनेछ प्रभु मलाई केवल अहिले त्यो मुहानमा लानुहोस्, म यहाँ सुन्नलाई मात्र कहिले आइन, म यहाँ केही कुरा भेटाउनलाई आएको छु, म यहाँ तपाईँलाई भेटाउन आए प्रभु। मलाई आज राति तपाईँको खाँचो छ, ठिक अहिले मेरो हृदयमा आउनुहोस्। के तपाईँ त्यसलाई गर्नुहुन्छ प्रभु? परमेश्वरले तपाईँलाई आशिष दिउन्, प्रभुले तपाईँ प्रत्येकलाई आशिष दिउन्। पिता, तपाईँले हातहरू देख्नुभएको छ, माथि पनि र पर्खालको चारैतिर र अरू कोठाहरूमा पनि, बाहिर पनि तपाईँले तिनीहरूलाई देख्नुभएको छ। पिता, म प्रार्थना गर्छु कि तपाईँले तिनीहरूको सबै आवश्यकता आपूर्ति गर्नुहुनेछ। हुनसक्छ तिनीहरूले कुनै पुरानो कुण्डबाट पिइरहेका छन् प्रभु, मात्र केही आधा बाटो रोकिने ठाउँमा जहाँ कुनै मानिसले कुण्ड खनेको छ। यो ती सबै अचम्म खालका सिद्धान्तहरू जसले वचन इन्कार गरेको छ त्यसले दूषित तुल्याएको छ। म प्रार्थना गर्छु परमेश्वर कि आज राति तिनीहरू उहाँ कहाँ आउनेछन्, जो त्यही मुहान हुनुहुन्छ, त्यो जीवनको मुहान हुनुहुन्छ। प्रदान गर्नुहोस् पिता, म तिनीहरूलाई तपाईँमा सुम्पदछु येशु ख्रिस्टको नाउँमा। र तपाईँले मलाई भन्नुभयो यदि तिमीहरूले केही कुरा मेरो नाउँमा माग्यो भने त्यो पुर्याइनेछ। अब म यो माग्दिन थिए प्रभु, यदि मैले यो पुरा हुँदैन भन्ने सोचेको भए मैले मात्र एक धर्म रीतिको तौरले भनेको हुने थिए। तर म तिनीहरूको निम्ति इमान्दारिताका साथ प्रार्थना गर्दछु, म तिनीहरूको निम्ति यो विश्वासका साथ प्रार्थना गर्दछु कि तपाईँले तिनीहरूमा गर्नुभएको प्रतिज्ञा तिनीहरूलाई प्रदान गर्नुहुनेछ। र अब म तिनीहरूलाई आज राति त्यो कुण्डबाट टाढा ल्याउँदछु, म तिनीहरूलाई त्यो स्थानबाट टाढा ल्याउँदछु जुन ठाउँबाट तिनीहरू पिइरहेका थिए, जहाँ तिनीहरू सन्तुष्ट छैनन्, त्यसबाट यस मुहानमा तिनीहरूलाई ल्याउँदछु। म यो येशु ख्रिस्टको नाउँमा माग्दछु। तिनीहरू तपाईँका हुन् प्रभु, तिनीहरूलाई तपाईँबाट पिउन दिनुहोस्। जीवित पानीबाट, जीवित पानीको मुहानबाट येशु ख्रिस्टको नाउँमा म माग्दछु, आमेन। प्रदान गर्नुहोस् प्रभु। ओ त्यो प्रभाव अमूल्य छ जसले मलाई हिउँ जस्तै सेतो बनाउँछ, अरू कुनै मुहान म जान्दिन, अरू होइन येशूको रगतले। केले मेरो पाप टाढा धुलाउँदछ, अरू होइन येशूको रगतले। केले मलाई फेरि पूर्ण बनाउँछ, अरू होइन येशूको रगतले। ओ येशू, यी चङ्गाई गर्नुहोस् प्रभु, प्रदान गर्नुहोस् प्रभु। येशू ख्रिस्टको नाउँद्वारा म प्रार्थना गर्दछु परमेश्वर कि तपाईँ सबै कुराहरू जान्नुहुन्छ, अरू कुनै मुहान म जान्दिन, अरू होइन रगतले। यस विषयमा सोच्नुहोस्, अरू कुनै मुहान म जान्दिन, म उहाँ बाहेक अरू कोही जान्दिन, म उहाँ बाहेक अरू कोही जान्न चाहदिन, अरू होइन येशूको रगत। ओ त्यो प्रवाह अमूल्य छ जसले मलाई हिउँ जस्तै सेतो बनाउँदछ, अरू कुनै मुहान म जान्दिन, ओ अरू होइन येशूको रगतले। हामी त्यो फेरि गाउँदै गर्दा हामी एकअर्काको हात मिलाऊ। के तपाईँले एकअर्कालाई प्रेम गर्नुहुन्छ? के यहाँ कोही छ जो सँग एकअर्काको विरुद्धमा केही छ? यदि छ भने जानुहोस् र ठिक बनाउनुहोस् गर्नुहुन्छ। त्यसलाई यतिकै यही नछोडौं, बुझ्नुभयो? यदि तपाईँसँग कसैको विरुद्धमा केही छ भने तपाईँ जानुहोस् र त्यसलाई ठिक बनाउनुहोस्, ठिक अहिले गर्नुहोस्, ठिक अहिले तपाईँलाई अवसर छ, गएर भन्नुहोस्, भाइ बहिनी, मैले तपाईँको विषयमा केही भने, मैले केही अर्कै सोचे, मैले त्यो गर्न खोजेको थिइनँ, मलाई क्षमा दिनुहोस्, बुझ्नुभयो? त्यो तरिकामा हो गर्ने, आउनुहोस् ठिक हाम्रो माझमा, मुहानलाई हुन दिनुहोस् प्रत्येक समयमा, बुझ्नुभयो? अरू कुनै मुहानमा जान्दिनँ, अरू होइन येशूको रगतले, ओ त्यो प्रवाह अमूल्य छ जसले मलाई हिउँ जस्तो सेतो बनाउँदछ, ओ अरू कुनै मुहानमा जान्दिनँ, अरू होइन येशूको रगतले, ओ के उहाँ अद्भुत हुनुहुन्न, कुनै अरू मुहान छैन, हामी आफैलाई अरू कुराले दूषित बनाउने छैनौं, हामी अलग गरिएका हौं, संसारलाई पछाडि छोडेर आएका हौं, हामी कुनै पनि मिश्रको लसुन या फुटेको कुण्डहरू चाहदैनौं, हामी प्रभु येशूसँगको यात्रामा छौं, त्यो प्रहार गरिएको चट्टानसँग, आमेन, माथि बाटोको मन्न खाँदै र पिउँदै, स्वर्गदूतहरूको खाना खाँदै र चट्टानबाट पिउँदै, आमेन, कुनै अरू मुहानमा जान्दिन, अरू होइन येशूको रगतले। अब आउनुहोस् हाम्रो शिर निउराउ, यो प्रार्थना गर्दै कि परमेश्वरले तपाईँहरू प्रत्येकलाई यति धेरै आशिष दिएको होस्, ताकि आउने हप्तामा उहाँको अनुग्रह र कृपा तपाईँसँग रहेको होस्, र यदि केही पनि हुन आएमा तब तपाईँ मध्ये एक अब घुम्टोबाट बाहिर निक्लनुहुनेछ, मात्र यो याद राख्नुहोस् कि केवल केही घण्टाको सुताई र विश्राम हुनेछ जबसम्म हामी भेट्ने छैनौं। यो याद गर्नुहोस् कि तिनीहरू जो जीवित छन् र रहेकाहरूले कुनै पनि रीतिले सुति गएकाहरूलाई उछिन्ने छैनन्, किनकि परमेश्वरको तुरै, त्यो अन्तिम तुरै छैटौं वाला भर्खरै बजेको छ, र त्यो अन्तिम तुरै जस्तो कि अन्तिम मोहर, त्यो प्रभुको आगमन हुनेछ, त्यो बज्नेछ, र ख्रिस्तमा मरेकाहरू पहिले जीवित भई उठ्नेछन्, त्यो समयसम्मको लागि विश्राम लिइरहेका छन्। यदि तपाईँलाई चोट लगाइनु पर्छ भने याद गर्नुहोस्, येशूको नाउँ तपाईँसँग लिनुहोस् हर जालबाट एउटा ढालको रूपमा, र जब परीक्षा वरपर भेला हुन्छ मात्र त्यो पवित्र नाम प्रार्थनामा सास फेर्नुहोस्, दुष्ट भाग्नेछ, मात्र याद गर्नुहोस्। हामी तपाईँहरूलाई आउँदो आइतबार भेट्ने आशा राख्दछौ, बिरामी र दुखीलाई ल्याउनुहोस्, म तपाईँहरूको लागि प्रार्थना गरिरहनेछु, तपाईँले मेरो निम्ति प्रार्थना गर्नुहोस्। अब के तपाईँले गर्नुहुन्न भन्नुहोस्, आमेन, म तपाईँहरूको निम्ति प्रार्थना गर्नेछु कि परमेश्वरले आशिष दिनुहुनेछ। प्रार्थनामा नाउँ अमूल्य, नाउँ अमूल्य, नाउँ ओ कति मिठो, पृथ्वीको आशा र स्वर्गको आनन्द, अमूल्य नाउँ ओ कति मिठो, पृथ्वीको आशा र स्वर्गको आनन्द, येशूको नाउँमा झुक्दछौं, उनको नाउँमा पराजित भई झुकी, स्वर्गका राजाहरूका राजालाई ताज पहिराउँदछौ जब हाम्रो यात्रा पूरा हुँदछ। अमूल्य नाउँ अमूल्य नाउँ, के यो मिठो र अमूल्य छैन? पृथ्वीको आशा र स्वर्गको आनन्द, अमूल्य नाउँ अमूल्य नाउँ ओ कति मिठो, पृथ्वीको आशा र स्वर्गको आनन्द। तपाईँहरूबाट छुटिन सधैँ गाह्रो हुन्छ, यद्यपि मलाई थाहा छ कि तपाईँ गर्मीले जल्दै हुनुहुन्छ, तर त्यहाँ मात्र केही यस्तो, आउनुहोस् अझै एउटा केहीको अन्तरा, के तपाईँ त्यो गर्नुहुन्छ, के तपाईँ धाउनुहुन्छ, धन्यको हो त्यो डोरी जसले बाध्दछ बहिनी, कतिजनालाई आउँछ त्यो पुरानो गीत, हामीले यो धेरै वर्ष अगाडि गाउने गर्थ्यौं। मैले विचार गर्दै थिए आज राति 100 हातहरू मध्ये 2 हात बाँकी छ, जब हामीले त्यो गीत मण्डलीको चारैतिर गाउने गर्थ्यौं र एक अर्काको हात समाउँथ्यौं, धन्यको हो त्यो डोरी जसले बाध्दछ, मैले धेरैजनाको अन्तिम संस्कार गरेको छु ठिक यहाँ माथि कब्रस्तानमा। तिनीहरू पर्खिरहेका छन्। म तिनीहरूलाई फेरि देख्नेछु, म तिनीहरूलाई देख्नेछु। एक समयमा एउटा दर्शनमा जब मैले घुम्टो पछाडि हेरे, तिनीहरू त्यहाँ छन्। आउनुहोस् हाम्रो शिर झुकाउँ जसै हामी गाउँदछौ। धन्यको हो त्यो डोरी जसले बाँध्दछ, हाम्रा हृदयहरू इसाई प्रेममा, त्यो संगति जुन माथिको जस्तो छ। जब हामी अब त्यहाँ जानुहोस् र कसैको हात पक्रनुहोस् टुक्रा भाग, अब तपाईँको शिर झुकाउनुहोस्। यसले हामीलाई भित्री दुखाइ दिन्छ, तर हामी अझै पनि हृदयमा जोडिनुपर्छ। र फेरि भेट्ने आशा गर्छौ। हाम्रो शिर झुकाएर म अब सेवा पास्टरलाई दिदछु र विसर्जन गर्छु।